नमस्ते श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एडलेड 101.5 मेगाहर्जमा सदाको आइतबार झैं आज पनि ठिक 5:30 बजे हामीहरू तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। श्रोताहरू, मैले भनिहाले सदाको आइतबार झैं हामी आउने गर्छौं रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत, र तपाईँ हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au। हजुर, तपाईँ हामीलाई संसारभर संसारको कुनै पनि कुनाबाट अनलाइन सुन्न सक्नुहुन्छ। यदि तपाईँले radio.adelaide.edu.au लगइन गर्नुभयो भने, र त्यसै गरी हामी डिजिटलमा पनि उपलब्ध छौं। श्रोताहरू, आज हामी स्टुडियोमा छौं, म सञ्जय
र म नवीन,
हाम्रो रेगुलर को होस्ट खगेन्द्रजी चाहिँ आज हामी स्टुडियोमा हुनुहुँदैन, तर उहाँको कुनै पर्सनल कामले गर्दाखेरि आज म स्टुडियोमा उपस्थित हुन सक्दैन सञ्जयजी भनेर फोन गर्नुभएको थियो खगेन्द्रजी। तपाईँलाई हामीले मिस गरिरहेका छौँ यति बेला स्टुडियोमा, तर खगेन्द्रजीसँग सकेसम्म मिलेसम्म हामी टेलिफोन सम्पर्कबाट केही जानकारी दिने कोसिस गर्नेछौँ कार्यक्रमको बीचतिर। र अहिले सुरुमा हामीले यो एउटा मिठो रेशम फिरिरी धुन सुनायो श्रोताहरू, तपाईँहरूलाई सुर सुधाको सिर्जना रहेको थियो रेशम फिरिरी कार्यक्रमको सुरुवातमा राख्यौँ हामीले तपाईँहरूका लागि कार्यक्रममा। अब भने हामी श्रोताहरूलाई के प्रस्तुत गर्ने त
त्योभन्दा पनि आज हाम्रो यो कार्यक्रम आज पहिलोचोटि सुन्दै हुनुहुन्छ भने हाम्रो यो कार्यक्रम चाहिँ भोइस अफ साङ्ग्रिला हो, र यो नेपालीहरूको नेपाली मन नेपाली तन नेपाली मन भन्न चाहन्छु, यो नेपालीहरूको आवाज भोइस अफ साङ्ग्रिला हो, र विशेष गरी हामी यो कार्यक्रममा नेपाली समुदायमा घटेका नेपाली भाषीहरूका घटनाहरूलाई समावेश गर्नेछौ, विभिन्न मनोरञ्जनात्मक कुराहरू प्रस्तुत गर्नेछौ, र वातावरण नै संगीतमय गराउने, नेपाली संगीतमय गराउनेछौ, र कहिलेकाहीँ घोचक कार्यक्रमहरू पनि लिएर आउनेछौ हामीले, कहीँ विकृति विसङ्गतिहरू भयो भने ती कुराहरूलाई पनि हामीले उठान गर्नेछौ, र यदि तपाईँसँग पनि कुनै लेख रचना वा समुदायमा घटेको घटना छ भने हामीले पठाउन सक्नुहुन्छ, त्यसको लागि www.facebook.com/ आवाजमा पोस्ट गर्न सक्नुहुन्छ, अवश्य पनि हामीले तपाईँको आवाजलाई बुलन्द गराउनेछौ, र तपाईँको लेख र रचनालाई यहाँबाट
हामीले प्रत्यक्ष प्रसारण गर्नेछौ, र तपाईँहरूका आफन्तजनहरू समक्ष पुर्याउनेछौ, र यसै गरी तपाईँहरूका आफन्तजनहरूको साथीभाइको कसैको पनि जन्मदिन परेको छ, अरू कुनै भनौँ न खुसीको समय छ भनेदेखि तपाईँहरू हामीलाई लेखिपठाउनुहोस्, तपाईँहरूका जन्मदिनका शुभ दिनका बारेमा हामीहरू त्यसलाई पनि प्रसारण गर्नेछौँ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला तपाईँहरूको साथमा रहनेछ 7:30 बजेसम्म। यति बेला स्टुडियोमा हामी प्रस्तुतद्वय सञ्जय र
नवीन
उपस्थित छौ। श्रोताहरू, अब भने म अर्को एउटा गीत राख्दैछु यहाँनिर, पश्चिम कोही पूर्व घर, यो एकदमै देशभक्तिले भावपूर्ण गीत अहिलेलाई तपाईँहरूका लागि, श्रोताहरू सुन्दै गर्नुहोस् यो गीत, त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ कार्यक्रममा विविध रोचक जानकारी समाचार अनि साथमा मिठा मिठा गीत सङ्गीत, र आज विशेष गरी श्रोताहरूमा जानकारी गराइहालौँ हामीले आज चाहिँ गीतहरू अलिकति पुराना पाराका गीतहरू भनौँ न आधुनिक गीत जुन चाहिँ दीप श्रेष्ठ ओम विक्रम बिष्ट त्यसै गरी नेपथ्यको पुरानो गीतहरू अनि त्यसै गरी देवीका वन्दना अर्थात् देवीका प्रधान भनेर चिनिन्थ्यो पहिला उहाँलाई, तर आजभोलि देवीका वन्दना भनेर चिनिनु भएको छ, उहाँका गीतहरू हामीले ल्याएका छौँ, त्यसै गरी मुरलीधर यसै गरी अरू एकदमै रमाइला र मनोरञ्जनात्मक गीतहरू ल्याएर आएका छौँ। तपाईँहरू यदि सुन्न चाहनुहुन्छ भने हामीलाई लेखिपठाउनुहोस् तपाईँले सुन्न चाहेका गीतहरू, हामी तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। तर अहिलेलाई भने यो गीत
कोही पश्चिम कोही पूर्व घर अवश्य पनि एकदमै राष्ट्र प्रेमले उत्प्रत गीत थियो यो चाहिँ यसमा चाहिँ भनिएको थियो हामी जहाँको भए पनि हामी चाहिँ एक हौ हाम्रो हामी एक आमाका छोरा हौ भन्न छोरछोरी हौ भन्ने चाहिँ भनेको थियो अवश्य पनि एकदमै राष्ट्र प्रेमले चाहिँ उत्प्रत गीत थियो यो चाहिँ
हजुर श्रोताहरूलाई अझ थप जानकारी गरे हेलो हामी कार्यक्रमको हामीले विगत केही समयदेखि कार्यक्रमको सुरुवात कुनै एउटा राष्ट्रिय गीतबाट सुरु गर्ने गरेका छौँ किन भन्दाखेरि हामी विदेशी भूमिमा छौँ विदेशमा छौँ र हामी जन्मेको हुर्केको ठाउँको सबै श्रोताहरू भनौँ न मलाई पनि याद आउँछ त्यो गाउँको त्यो खेलेको ठाउँको अनि त्यो
पाखा
पहिराहरू सबै बाटोघाटो यताउता होइन नेपालको सबै सम्झना आउँछ त्यसै कारणले हामीले कार्यक्रमको सुरुवातमा चाहिँ कुनै पनि एउटा राष्ट्रिय गीतबाट सुरु गर्ने गरेका छौँ हामीले कार्यक्रम सोही अनुरूप आज पश्चिम कोही पूर्व घर सर सन्तान त एउटै हो नेपाली हामीहरू नेपाली जहाँ भए पनि जे जस्तो अवस्थामा भए पनि नेपाल आमाको मुहारलाई चाहिँ हँसाइराख्न पाऊँ यही नै चाहिँ हाम्रो कामना छ श्रोताहरू अब भने कार्यक्रममा अर्को के प्रसङ्ग छ नवीनजी
अब चाहिँ हामीले रोचक प्रसङ्गहरू राख्नेछौँ धेरै दिन भएको छ रोचक प्रसङ्ग राख्नु नभएको पनि र आज चाहिँ त्यति मात्र होइन एउटा सूचना प्रविधिसँगको एउटा आर्टिकल चाहिँ यहाँ छ मेरोमा अगाडि चाहिँ मैले चाहिँ यो कुरा चाहिँ राख्न चाहेँ श्रोताहरू चाहिँ ल्यापटपको ब्याट्रीको चाहिँ आयु कसरी बढाउन सकिन्छ भनेर चाहिँ यो विषय चाहिँ धेरैलाई लाग्न सक्छ अब प्लग छैन नजिकै यो ल्यापटप चाहिँ अलिबेर टिके पनि हुन्थ्यो नि भन्ने लाग्छ नि त धेरैलाई होइन अनि कोही बाहिर गइएको हुन्छ ल्यापटपको ब्याट्री टिके हुन्थ्यो भन्ने धेरैलाई आश हुन्छ सोच हुन्छ
त्यसै गरी ल्यापटप र फोनको भनौँ न फोन पनि त्यस्तै हो नि होइन
त्यस्तै हो र ल्यापटपमा गर्नुपर्ने कामहरू थुप्रै छ तर ल्यापटपको ब्याट्रीको चार्जको लामो समयसम्म नटिक्दा कसलाई पो सकस नपर्ला र बजारमा विभिन्न थरीका ल्यापटप छन् किनेको सुर्तका सबै ब्याट्री ब्याकअप राम्रै हुन्छन् जतिखेर किन्छौ त्यतिखेर चाहिँ राम्रै हुन्छ तर छोटो समयमा ब्याट्रीले काम भने खस्किन थाल्छ जसले जुन काम गर्नुपर्ने हो खस्किँदै खस्किँदै गइरहेको हुन्छ अर्थात् ब्याकअप गर्दै जान्छ ब्याट्रीको चार्ज नखप्नु अर्थात् ब्याकअप राम्रोसँग नदिनु एउटा कारण ब्याट्रीको पुरानो हुँदै जानु हो तथापि यसका अन्य कारणहरू पनि छन् ल्यापटपको ब्याट्री कति खप्छ भन्ने कुरा प्रयोगकर्ताको हातमा पनि भर पर्छ ल्यापटपको ब्याट्रीको आयु बढाउने केही टिप्सहरू चाहिँ अब हामी बताउँदैछौँ तपाईँहरूलाई सजिलै व्यवहारमा चाहिँ उतार्न सक्नुहुन्छ यसलाई चाहिँ स्क्रिनको चकिलोपन अर्थात् स्क्रिन लाइटलाई चाहिँ अलिक कम गर्न ब्राइटनेस जुन हुन्छ त्यसलाई चाहिँ अलिक कम गर्न सक्नुहुन्छ स्क्रिनलाई जति धेरै चकिलो बनाउनुहुन्छ उति धेरै बढी ऊर्जा प्रयोग हुन्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ किबोर्ड ब्ल्याक लाइटिङ सिस्टम छ भने पनि त्यसलाई अफ गर्नुहोस् ल्यापटपको युएसबी पोर्टमा घुसारेका पेन ड्राइभ जस्ता डिभाइसहरू पनि ल्यापटपको ऊर्जा खान्छ त्यसैले काम सकिएपछि त्यस्ता बाह्य डिभाइसहरू निकाल्नुपर्छ ल्यापटपलाई बढी तात्नबाट जोगाउनुहोस् सकेसम्म हावा चल्ने स्ट्यान्डमा राखेर ल्यापटप चलाउनुहोस् ओछ्यान वा काखमा राखेर ल्यापटप चलाउँदा ल्यापटपको भित्री भागमा हावा खेल्न पाउँदैन जसका कारण ल्यापटप बढी तात्छ तापक्रम बढ्दा ल्यापटपको आन्तरिक पङ्खा तीव्र गतिमा घुम्छ जसका कारण बढी ऊर्जा खपत हुन जान्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ र तत्कालका लागि ल्यापटप चलाउनु भएको छैन छिटै ल्यापटप चलाउनु पर्नेछ र सटडाउन गरिहाल्ने अवस्था छैन भने ल्यापटपलाई हाइबरनेट गर्नुहोस् ल्यापटपलाई स्ट्यान्ड बाई राख्न बिना काममा ऊर्जा खपत हुन्छ तर हाइबरनेट गर्दा स्क्रिन बन्द हुन गई ऊर्जा बचत हुन्छ विन्डोज अपरेटिङ सिस्टममा सञ्चालित ल्यापटपमा पावर प्लान सेटिङ सेवा उपलब्ध हुन्छ। डिस्प्ले ब्राइटनेस र डिस्प्ले हाई ड्राइभ यूएसबी जस्ता अप्सन दिएको हुन्छ। यस्ता सेटिङ प्रयोगबाट बिना कारण हुने ब्याट्रीको ऊर्जा खपत घटाउन सकिन्छ र ब्याट्रीको आयु बढाउन सकिन्छ। यो त भयो ल्यापटपमा ब्याट्रीको आयु चाहिँ कसरी बढाउने भनेर। र अर्को पनि यहाँहरूलाई सूचना दिन चाहन्छु, यदि तपाईँले निरन्तर रूपमा चाहिँ ल्यापटप जोडिरहनु भएको छ, तपाईँको फुल चार्ज भइसकेपछि पनि जोडिरहनु भएको छ भने त्यहाँ पनि ब्याट्रीको आयु चाहिँ कम हुन सक्छ, जसले गर्दा पनि र त्यसमा पनि हामीले ध्यान पुर्याउनु पर्ने हुन्छ। त्यो ल्यापटपमा मात्र होइन, मोबाइलमा पनि हुन्छ। मोबाइलको पनि सकेसम्म ब्राइटनेस चाहिँ तपाईँले कम गराउनु भयो भने धेरैसम्म खपत हुन्छ। यदि तपाईँले धेरै एप्लिकेसनहरू युज गर्नुभएको छ, ती एप्लिकेसनहरूलाई बन्द गर्नुभएको छैन भने तिनीहरूलाई पनि बन्द गर्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँको ब्राइटनेस कम गराएर र एप्लिकेसनहरू सकेसम्म क्लोज गर्नुभयो भने मोबाइलमा पनि ब्याट्री चाहिँ धेरै बेरसम्म टिक्न सक्छ।
हजुर श्रोताहरू, तपाईँहरूले भर्खरै जानकारी प्राप्त गरिहाल्नु भयो, नवीनजीले जानकारी गराउनु भयो तपाईँहरूलाई कसरी ल्यापटपको ब्याट्री अलि लामो समयसम्म टिकाउने भनेर। तपाईँहरूको ब्याट्री भनौँ न ल्यापटप मोबाइलको ब्राइटनेसहरू अलिकति कम गर्ने एप्लिकेसनहरू, नोटिफिकेसन जस्तो पुस नोटिफिकेसनहरू आउँछ मोबाइलमा ल्यापटपमा, त्यो नोटिफिकेसनहरू पनि अफ गर्ने गर्दाखेरि ल्यापटपको अथवा चाहिँ मोबाइलको ब्याट्री को आयु अलिकति लम्बिन्छ श्रोताहरू। त्यसै गरी ल्यापटप भनौँ न सकेसम्म घरमै यदि युज गरिराख्नु भएको छ भनेदेखि तपाईँ पावर केबलहरू जोडेर चलाउनुहोस् होइन, विथआउट पावर केबल जोडेर नचलाउनुहोस्। त्यसले गर्दा पनि ब्याट्रीलाई भनौँ न त्यस्तो मार पर्दैन र ब्याट्री ल्यापटपको ब्याट्रीहरू अलिकति लामो समयसम्म टिक्न सक्छ भन्ने हाम्रो यो हामीले सङ्कलन गरेको जानकारी तपाईँहरू समक्ष प्रस्तुत गर्यौँ। आशा छ तपाईँहरूले पनि सो अहिले हामीले जानकारी गराए अनुसार फलो गर्नुभयो भने तपाईँहरूको ल्यापटप पनि के ल्यापटपको ब्याट्री पनि केही समयसम्म लम्बिन सक्छ। यो चाहिँ एकदमै भनौँ न सबैले खेपिरहेको समस्या हो जस्तो लाग्छ मलाई नवीनजी, किन भन्दाखेरि अब जस्तो कुनै काम गरिन्छ, प्रोजेक्ट भनौँ न पावर पोइन्ट प्रेजेन्टेसन दिनु पर्यो अथवा चाहिँ काहीँ विथाउट कर्ड चाहिँ केही काम गर्नु पर्यो भने चाहिँ ल्यापटपले अकस्मात ब्याट्री स्मार्ट डाउन भइदिन्छ अनि त्यसपछि आफ्नो काम सकिँदा नसकिँदै ब्याट्री डाउन भएर ल्यापटपै बन्द भयो भने त साह्रै समस्या पर्छ नि होइन श्रोताहरू। अब भने फेरि अर्को एउटा गीतै प्रस्तुत गरौँ जस्तो लाग्यो मलाई यहाँनिर, तर यो गीत ठ्याक्क मेरो आँखा अगाडि पर्यो होइन, यो गीत सम्झिँदाखेरि मलाई ठ्याक्क आज बिहानको यहाँको वेदरको एकदमै याद आयो क्या। आज चिसो चिसो भन्दा पनि अस्ट्रेलियामा भनौँ न यो साउथ अस्ट्रेलियामा म आएदेखि कुहिरो लागेको त अलिअलि थाहा थियो होइन, तर यस्तो बाक्लो कुहिरो आज लागेको थियो बिहान। श्रोताहरू तपाईँ पनि बिहान बिहान काममा निस्किने बेला यदि काममा जानै हुनुहुन्थ्यो भनेदेखि देख्नुभयो होला, नभए चाहिँ अलिकति लगभग साढे दस एघार बजीसम्म यो कुहिरो चाहिँ रहेको थियो र मलाई चाहिँ एकदमै रमाइलो लागेको थियो मैले त्यस त्यो भएर अनि यहाँ एक दुईवटा फोटो खिचेर पनि फेसबुक पेजमा हालेको थिएँ। केही साथीहरूले मन पराइदिनु भएको थियो, लाइक गरिदिनु भएको थियो, त्यसको लागि धेरै धेरै धन्यवाद साथीहरू। र अब भने म यो गीत सम्झेर मैले यो आज बिहानको वेदरको कुरा गरेँ र अब भने म नेपथ्य समूहको एकदमै पुरानो गीत छेक्यो छेक्यो देउराली डाँडा हुसुर कुहिरोले, तर यो गीत आज बिहान म सम्झिँदै थिएँ र गाउँदै थिएँ छेक्यो छेक्यो एडलेडको सिटी हुसुर कुहिरोले। श्रोताहरू अहिलेलाई भने छेक्यो छेक्यो देउराली डाँडा नेपथ्यको आवाजमा। हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जमा, र हामी तपाईँहरूका साथमा छौँ। म सञ्जय
र म नवीन।
हजुर तपाईँहरूलाई हामी युजली हामी तीनजना हुने गर्थ्यौँ स्टुडियोमा, तीन कुनामा बसेर हामी तीनतिरबाट बोल्ने गर्थ्यौँ र श्रोताहरूलाई मनोरञ्जन गराउने गर्थ्यौँ। तर आज भने एउटा कुना खाली छ, खगेन्द्रजीको सिट खाली छ। किन भन्दाखेरि खगेन्द्रजीको व्यस्तताका कारण उहाँ चाहिँ आज स्टुडियोमा आउन सक्नु भएन। खगेन्द्रजी नेक्स्ट सन्डे पक्कै पनि आउनुहुनेछ भन्ने हामीलाई आशा लागेको छ। श्रोताहरू, यो कार्यक्रम भोइस अफ साङ्ग्रिला यति बेला स्टुडियोको घडीमा 5:57 गइसकेको छ र बाहिरको टेम्परेचर अलि चिसो चिसो छ। आज वेदर बिहानदेखि नै एकदमै चिसो थियो, अहिले भने बादल लागिरहेको छ, दिउँसो एकछिन झुलुक्क घाम देखिएको थियो। यो गीत सँगसँगै मैले सुरु यो गीत सुनाउनुभन्दा अगाडि पनि तपाईँहरूलाई जानकारी गराएको थिएँ, आजको वेदर बिहानदेखि नै एकदमै हुस्सु र कुहिरोले छेकिरहेको थियो एडलेड सहरलाई। त्यसै गरी एडलेड हिल्सतिर पनि एकदमै बाक्लो कुहिरो लागेको थियो, एकदमै रमाइलो थियो। मलाई धेरै पछि चाहिँ विन्टरको एउटा भनौँ न, जुन नेपालमा तराईतिर हुस्सु र कुहिरो लागेर दिनभरि घाम देख्न नपाइने अवस्था हुन्थ्यो, त्यो चाहिँ आज भान भइरहेको थियो मलाई। आज यहाँ पनि एडलेडमा पनि त्यस्तै हुने हो कि भन्ने जस्तो लागिरहेको थियो। तर 11-12 बजेपछि चाहिँ सर्लक्क कुहिरो र हुस्सु र कुहिरो फाटेर एकछिन घाम लाग्यो, त्यसपछि बादल अनि त्यसपछि पानी। चिसो छ वेदर श्रोताहरू, चिसोमा चाहिँ आफूलाई सकेसम्म तातो राख्नुहोस्, न्यानो खानेकुरा खानुहोस्, सकिन्छ भने साँझको खानामा सुप खानुहोस्। त्यसले चाहिँ के गर्छ भन्दाखेरि आफ्नो शरीरलाई, तपाईँहरूको शरीरलाई न्यानो राख्नमा एकदमै मद्दत गर्दछ चिसोबाट बच्नका लागि। चिसोको समय भनेको फ्लू रुगाखोकी एकदमै तीव्र रूपमा देखा पर्छ, त्यो सबैबाट बच्नका लागि आफूले आफूलाई तातो राख्ने, न्यानो राख्ने र तातो खाना खाने अभियसली। त्यसै गरी सकिन्छ भने पानी पनि तातो तातो मन तातो पानी बनाएर खाँदाखेरि स्वास्थ्यलाई निकै राम्रो हुन्छ। श्रोताहरू, यो स्वास्थ्य सम्बन्धी जानकारी। र त्यसै गरी अब आज नेपाली आजको हाम्रो मैले खगेन्द्रजीलाई किन मिस गरिरहेको छु भन्दाखेरि, नवीनजी जस्तो खगेन्द्रजीले चाहिँ एउटा भनौँ न पञ्चाङ्ग भनिन्छ होइन नेपालमा, आजको तिथि मिति बार समय कति बज्यो नेपालमा, अहिले कहाँ कति बज्यो त्यो चाहिँ आज। त्यही भएर मैले खगेन्द्रजीलाई मिस गरिरहेको छु है। खगेन्द्रजी तपाईँ यदि रेडियो सुन्दै हुनुहुन्छ भने अर्कोचोटि आउँदाखेरि चाहिँ तपाईँ त्यो सबै ल्याएर आउनुहुनेछ भन्ने आशा छ। र यो नेपालमा चाहिँ असार महिना लागिरहेको छ होइन,
एकदमै
हिजो भर्खरै असार 15 पनि गयो असार पन्ध्र भन्ने बित्तिकै दही चिउरा खाने होइन खेतीपातीको समय छ
त्योभन्दा पनि अझ मान रोपेर मुरी उब्जाउने
असारमा चाहिँ त्यही भनिन्छ के अरे मानो रोपेर मुरी उब्जाउने अनि मङ्सिरमा चाहिँ जब खेती स्याहार्ने बेला हुन्छ त्यस बेला चाहिँ असारमा रोपेको मानोबाट भकारी भर्ने काम हुन्छ मङ्सिरमा श्रोताहरू असार पन्ध्रको प्रसङ्ग यहाँनिर प्रस्तुत गर्दैछु म तपाईँहरूका लागि असार पन्ध्र हिजो मात्रै भएको छ नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर असार पन्ध्र मनाइएको छ तपाईँहरूले थाहा पाइसक्नु भएको होला कतिपय समाचारहरू फेसबुकमा पनि आइरहेका छन् र त्यसै गरी अनलाइन पनि आइरहेका छन् हिजो असार पन्ध्र गते दही चिउरा खाने दिन कृषि प्रधान मुलुक नेपालमा यस दिनलाई पर्वकै रूपमा मनाउने परम्परा छ यस दिनबाट औपचारिक रूपमा विशेष गरी धान रोपाईको मेलो अघि सार्ने चलन छ यस दिनलाई कृषकहरूले विशेष दिनको रूपमा मनाउँछन् खेतीको लागि उपयुक्त मौसम शुरू भएको दिन असार पन्ध्रलाई रोपाई शुरू भएको दिनको रूपमा मनाउने गरिन्छ यस दिन दही चिउरा खाएर खेतमा रमाइलो गर्ने चलन पनि छ रोपाई गरी दही चिउरा खानाले शरीरमा शक्ति उत्पन्न हुने जनविश्वास रहेको छ होइन काम गरेपछि अवश्य भोक लाग्छ भोक लागेको बेला दही चिउरा खान पायो भने कति मिठो हुन्छ आहा यस दिन खेतीपाती नहुनेले पनि अरूको खेतमा वा आफ्नै करेसा बारीमा रोपाई गरेर हिलो छ्यापा छ्याप गरी रमाइलो गर्ने गर्दछन् यसैबीच राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइयो सरकारले 2061 सालदेखि हरेक वर्षको असार पन्ध्रलाई धान दिवसको रूपमा मनाउँदै आएको छ नेपालको कुल खेतीयोग्य जमिन मध्ये आधा भन्दा बढी जमिनमा धान खेती हुने गरेको छ धान दिवसको अवसरमा देशभरका संघ संस्थाहरूले विशेष रूपमा धान रोपाई कार्यक्रमको आयोजना गरे ललितपुरको खुक्रिमल माफ गर्नुहोला श्रोताहरू अलिकति खुक्रिमल टारमा कृषि अनुसन्धान परिषदले धान रोपाई कार्यक्रम गर्यो त्यसै गरी हरेक वर्ष जस्तो पोखरामा पनि यस दिन असारी रोपाई महोत्सव हुन्छ यस वर्ष समयमै पानी परेकाले देशका अधिकांश ठाउँमा रोपाई शुरू भइसकेको छ र
सञ्जयजी मैले जोड्न चाहे असार छ चारैतिर चाहिँ रमाइलो छ नेपालमा चाहिँ र यति भन्दै गर्दा ल कसैलाई चाहिँ हलो र जुवामा के सामान चाहिँ प्रयोग गरेर हलो जुवा निर्माण हुन्छ भनेर थाहा छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ 8313500 र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ हामीले चाहिँ तपाईँलाई के प्रश्न सोध्दैछौँ भने हलो र जुवामा के सामग्रीहरू प्रयोग भएर निर्माण भएको हुन्छ किनभने यो कुराहरू चाहिँ जान्नुपर्ने हुन्छ हामी नेपाली हौ नेपालमा जन्मेका हौ र कसरी निर्माण हुँदो रहेछ त भनेर जान्नुपर्छ
हजुर बिल्कुल किन भन्दाखेरि
असार चाहिँ मैले केही बेरपछि बताउने
असार नवीनजीले प्रश्न चाहिँ एकदमै रमाइलो राख्नुभयो हलो र जुवा निर्माण कसरी हुन्छ भनेर भन्नुभयो यदि तपाईँहरूलाई हलो र जुवा थाहा छैन भनेदेखि म हल्का यसको जानकारी गराइहाल्छु हलो एउटा यस्तो साधन हो जसले चाहिँ खेत जोत्ने काम गर्छ होइन दुईटा गोरु अथवा चाहिँ राँगाको सहायताले खेत जोत्ने काम गरिन्छ र नेपालमा विशेष गरी यसको खेतीको खेतीपातीका समयमा यसको धेरै नै युज हुन्छ प्रयोग हुन्छ र ए नेपालमा भनौँ न अब आजभोलि चाहिँ अलिअलि ट्र्याक्टरको सहायताले खेत जोत्ने काम भनौँ न हुन्छ भनेदेखि
पहाडी मुलुक
पहाडी एरियामा गोरुको युज र हलोको सहायताले खेत जोत्ने काम गरिन्छ र यो चाहिँ एउटा खेतीपातीको लागि एकदम पुरानो प्रविधि र एकदमै उपयुक्त र अहिलेसम्म चलिआएको यो टुल हो साधन हो होइन
हामी चाहिँ के भन्छौँ भने त्यो हलो र जुवाको निर्माण कसरी हुन्छ तपाईँले त्यसको लागि फोन गर्न सक्नुहुन्छ 8313500 र बताउन सक्नुहुन्छ उत्तर कसले बताउनु हुनेछ अवश्य पनि हामीले हेर्नेछौँ र यदि तपाईँले मिलाउन सक्नु भएन भने पनि केही छैन हामी बताउनेछौँ
हजुर श्रोताहरू र अब भने फेरि अर्को एउटा गीत यहाँनिर म प्रस्तुत गर्दैछु हिउँ चुलीमा हिउँ नेपाली यो लोकगीत तपाईँहरूका लागि श्रोताहरू हिउँ चुलीमा हिउँ असारको महिना छ खेतमा चाहिँ हिलो छ तर हिउँ चुलीमा चाहिँ हिउँ छ नेपालमा हिमाल पहाड तराई तिनै भाग मिलेर बनेको देश र हिमालमा हिउँ छ पहाडमा यति बेला खेतीपातीको समय छ र तराईमा पनि खेतीपातीको समय छ तर गीत भने हिउँ चुलीमा
हिउँ धेरै सालमा घुम्दै फिर्दै यो गाउँमा आको एउटा कुरा भन्छु मैले यो मनमा लाको एउटा कुरा भन्छु मैले यो मनमा लाको सानो गीत गाउँछु हजुर विदेशतिर भएको हजुर
एउटा
विदेशीको हरियो डालरा डालराले बिगार्यो भइसकेछ माइकल मजिमदारको माइलो पनि भइसकेछ माइकल अमेरिकाको सिटीतिर हाँक्दो रहेछ साइकल अमेरिकाको सिटीतिर हाँक्दो रहेछ साइकल किन साइकल हाँक्छ भन्थे पिज्जा भन्ने रोटी बोक्दो रहेछ किन साइकल हाँक्छ भन्थे पिज्जा भन्ने रोटी बोक्दो रहेछ नेपालमा बाबुआमालाई ठगेर थाको बानी सम्झेर कहिले काहीँ त भित्तामा गएर ढक्रक्क ढक्रक्क टाउको ठोक्दो रहेछ हे अलिकति पाएसी बोल्ने फसाएछ हायु डुइन भन्दै एउटीलाई त फसाएछ हायु डुइन भन्दै दुई चार वर्ष बिताएछ औँला गन्दै गन्दै दुई चार वर्ष बिताएछ औँला गन्दै गन्दै त्यो केटीले त्यो मैलाको भाको झिटी सकी त्यो केटीले त्यो मैलाको भाको झिटी सकी आखिरीमा त्यो नक्कचरी मुरी पनि रहेछ हजुर गिरिन कार्न भकी ए आया मार्यो खोत्रु कै पार्यो गिरिन कारको चक्करले अमेरिकामै रहेछ हाम्रो गाउँकी च्यान्टी पनि अमेरिकामै रहेछ अमेरिकामा गएपछि क्रिम पाउडर घसेर भए पनि अमेरिकन जस्तै जस्तै भइछ एक दिन त एउटा सित क्लबतिर डिस्को हेर्न गएछ एक दिन त एउटा सित क्लबतिर डिस्को हेर्न गएछ के गरी होली भनेर मैले पनि सुटुक्क हेर्न गएको त एउटा भुस्तिग्रेसित चुक चुप्प चुप्प मै खाँदै पो रहेछ ए कालो कपाल सुन कहिले भए नेपालको रङ्गो कन गाए छ निरशाला
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रीलामा मैले पूर्व उद्घोषण गरे अनुसार हिमचुलीमा हिउँ भन्ने एल्बमबाट लिएको थियो यो गीत प्रेम राजा महतको आवाजमा। यो
विदेशको हरियो डलर,
विदेशको हरियो डलर, डलरले बिगार्यो कलर भन्ने शीर्षकमा रहेको प्रेम राजा महतको आवाजमा यो रमाइलो गीत ठट्यौली।
र हामी के भन्छौँ भने यो डलरले चाहिँ कलर नबिगारोस्, नेपालीपन चाहिँ सकेसम्म नभुल्नुहोस्, नेपालीपनलाई चाहिँ माया गर्नुहोस्, किनभने मातृभूमि भनेको आमा स्वरूप हुन्छ र त्यसलाई कहिले पनि भुल्नको लागि कोसिस नगर्नुहोस् भन्छु। सकिन्छ भने नेपाल फर्क्यौँ, नेपालको उन्नतिको लागि गरौँ भन्छु म त अझ।
बिल्कुल है, अब हामी अब अहिले विदेशी भूमिमा छौँ, जन्मभूमि र कर्मभूमि, कर्मभूमिमा केही कर्म गरेर जन्मभूमिलाई पनि केही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। र श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रीला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार साढे पाँच बजेदेखि साढे सात बजे हामी आउने गर्दछौँ।
र हामी विशेष गरी यो कार्यक्रममा हाम्रो समुदाय, नेपाली समुदायमा घटेका विभिन्न घटनाहरू, रोचक मनोरञ्जन, घोचक सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ भने त्यति मात्र होइन, कथा, कविता, गजलहरू, लेख रचनाहरू पनि प्रस्तुत गर्ने गर्छौँ र विभिन्न व्यक्तित्वहरूसँग अन्तर्वार्ता पनि लिने गर्छौँ। र हामी चाहन्छौँ हामीले हाम्रो यो कार्यक्रमले नेपाली मन, नेपालीपनलाई चाहिँ उजागर गरोस् भन्ने चाहन्छौँ। र यदि तपाईँसँग पनि कुनै सल्लाह, सुझाव, लेख रचना छन् भने तपाईँले पोस्ट गर्न सक्नुहुन्छ www.facebook.com/साङ्ग्रिलाका आवाजहरूमा र हामीलाई सोझै सम्पर्क पनि गर्न सकिन्छ। त्यसको लागि 83135000 पनि फोन गर्न सक्नु
हजुर। तपाईँ यदि इमेल पठाउन चाहनुहुन्छ भने हामीलाई radio.nepali@gmail.com इमेल पनि पठाउन सक्नुहुन्छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रीला तपाईँहरूको सल्लाह, सुझाव र तपाईँहरूको फिडब्याकको अपेक्षा राख्दछ, किनभने तपाईँहरूले दिनुभएको सल्लाह सुझावले हामीलाई अझै राम्रोसँग यो कार्यक्रमलाई अझ राम्रोसँग र अझै व्यवस्थितसँग अगाडि बढ्नका लागि
भूमिका खेल्नेछ।
हजुर,
र यसै क्रममा चाहिँ अब हामी एउटा गजल लिन चाहन्छौँ र शम्भु कार्कीजीले लेख्नु भएको छ। उहाँले लेख्नुहुन्छ, यो गजल यसरी सुरुवात हुन्छ। हर बिहानीले एउटा आशाले हुन्छ, मन्द मन्द चिसो नै बतासले हुन्छ, यसरी नै दिनै देशको प्रकोप गए, सबै जनतामा डर तरासले हुन्छ, 16-17 उमेर नै त्यस्तो हो कि मिठो मिठो यौवनको प्यासले हुन्छ, आज तिमी मबाट टाढिएकी छौ, भोलि समय मेरै पासले हुन्छ, अन्धकार पुरा छाउँदा त्यो बस्तीमा सोच्दै होलान् शम्भुले प्रकाशले हुन्छ। शम्भु कार्कीले चाहिँ प्रेषित गर्नुभएको थियो यो गजल। र अब चाहिँ फेरि अर्को प्रस्तुति रहन चाहन्छौँ। र यसरी रेडियोमा कुरा गर्दै गर्दा पनि जागिर चट हुन सक्छ भनेर लाग्न सक्छ तपाईँले?
जागिर चट हुन सक्छ, किन भन्दाखेरि अब तपाईँ सधैँ सिक्कल गरेर रेडियोमा बोल्न आउनुभयो भने चाहिँ जागिर चट पनि हुन सक्छ, तर त्यस्तो अवस्था चाहिँ कसरी आउन सक्छ?
त्यस्तो यहाँ चाहिँ कस्तो छ भने प्रधानमन्त्रीलाई प्रश्न सोद्धा चाहिँ जागिर चट पाएको छ, त्यो टाढाको
कुरा होइन, अस्ट्रेलियामै भएको कुरा हो।
यो चाहिँ अस्ट्रेलियाको प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री भन्नु पर्यो। अब चाहिँ जुलिया गिलार्डलाई चाहिँ एक प्रश्न सोद्धा यहाँको एक रेडियोको प्रस्तुतले चाहिँ ठुलो मूल्य चुकाउनु परेको छ, र हवार्ड स्टारले लाइभ अन्तर्वार्ता लिने क्रममा उनको पार्टनर के हो अर्थात समलिङ्गी हो भनेर सोधेको प्रश्न सोधेका थिए। उनले गिलार्डलाई भनेका थिए कि 7 वर्षदेखि उनीसँगै रहेका पार्टनर टिम म्याथेसन समलिङ्गी हुनु पर्यो कि उनी नै हेयर ड्रेसर थिए भनेर चाहिँ सोधेको थिए। त्यति भन्दा भन्दै ती प्रस्तुताको चाहिँ जागिर नै चट भएको छ, र त्यही भएर सकेसम्म यो मुखबाट निस्केको बोली र बन्दुकको गोली एउटै हुन्छ, बोल्न चाहिँ विचार पुर्याउनुहोस् भन्न चाहन्छु।
अब जस्तो यो प्रसङ्गमा फेरि म अर्को एउटा यहाँनिर अस्ट्रेलियाकै प्रसङ्ग जोड्न चाहे, प्रधानमन्त्रीलाई प्रश्न सोद्धाखेरि रेडियो सञ्चारकर्मीको जागिर नै चट भयो, तर त्यसको केही समयपछि अस्ट्रेलियाको प्रधानमन्त्री जुलिया गिलार्डको पद पनि चट भयो। सोही प्रसङ्ग यहाँनिर म प्रस्तुत गर्दैछु। श्रोताहरू, अस्ट्रेलियामा सरकार गठन गरेको लेबर पार्टीको नेतृत्व चयन प्रक्रियाले महत्वपूर्ण टर्न अथवा मोड़ लिएको छ। लिएपछि प्रधानमन्त्री सहित मन्त्रीमण्डल फेरबदल हुने भएको छ। करिब 3 वर्षपछि भूतपूर्व प्रधानमन्त्री केविन रड पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् भन्दा पनि भइसके। सरकारमा रहेको लेबर पार्टीको नेतृत्व चयन प्रक्रियामा भएको आपसी चुनावमा वर्तमान प्रधानमन्त्री तथा लेबर नेतृत्व जुलिया गिलार्डले भूतपूर्व प्रधानमन्त्री केविन रडसँग 12 मतले हार बिहोरेपछि यो परिवर्तन आएको हो। एक वर्ष पहिले पनि यसै प्रकारको चुनाव भएको भए पनि केविन रडले पराजय बिहोरेका थिए। गत बुधबार भएको निर्वाचनको परिणामसँगै प्रधानमन्त्रीका साथै सरकारको महत्वपूर्ण नेतृत्व परिवर्तन हुने निश्चित भइसकेको छ। श्रोताहरू, अस्ट्रेलियाको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न सफल बनेकी जुलिया गिलार्डले करिब 3 वर्ष बढ़ी सत्ता सञ्चालन गरेकी थिइन् र सो अवसरमा जुलिया गिलार्डले चाहिँ अलिकति सक्सेस त्यस्तो सक्सेस चाहिँ हात पार्न सकिनन् जसका फलस्वरूप फेरि केविन रडलाई नै सत्ता सुम्पिनु पर्यो उनले। श्रोताहरू, यो अस्ट्रेलियाको प्रधानमन्त्रीको राजनीतिको प्रसंग यहाँनिर हामीले प्रस्तुत गर्यौं र यस सम्बन्धी अरू थप जानकारी हामी हाम्रो समाचारमा प्रसारण गर्नेछौ।
अवश्य पनि र अर्को रोचक प्रसंग जोड्न चाहे यतिखेर चाहिँ मैले एउटा मुसाको पुच्छरबाट लिएको रगतको थोपाबाट जापानी वैज्ञानिकहरूले अर्को मुसाको विकास गरेका छन्। एक थोपा रगतबाट चाहिँ अर्को मुसा नै बनाएका छन् जापानका वैज्ञानिकहरूले। क्लोनिङ विधिबाट विकास गरिएको यो पोथी मुसाको स्वास्थ्य सामान्य रहेको पनि बताइएको छ। जापानी वैज्ञानिकहरूले यसअघि कलेजो लिम्फ नोड लगायत अङ्गहरूबाट लिएका श्वेत रक्त कोषबाट क्लोनिङ गरी मुसाको विकास गरेका थिए, तर यसपटक भने रक्त नलीमा बगिरहेको रगतको थोपाबाटै पूर्ण जनावरको विकास गर्न सकिएको जुन डाक्टर विज्ञानमा नयाँ उपलब्धि भएको बताइन्छ। र रिकेन बायो रिसोर्स केन्द्रका अनुसन्धानकर्ताहरूले प्रयोगशालामा रगतको थोपाबाट मुसाको विकास गरेका हुन् र साथै दाता मुसाको रगतको रक्त नलीबाट रगतको थोपा निकालेर उनीहरूले त्यसबाट सेता रक्तको सुटाए अनि न्युक्लियरलाई क्लोनिङमा प्रयोग गरे। स्मरण रहोस्, विश्वको पहिलो क्लोनिङ विधिबाट विकास गरिएको डली भेडामा पनि यस विधिको प्रयोग गरिएको थियो। सोमाटिक सेल न्युक्लियर ट्रान्सफर भनिने उक्त विधिमा दाता कोषको न्युक्लियस अण्डाकोषमा सारिन्छ, जहाँ प्रापक अण्डाकोषको न्युक्लियसको डीएनएमा हटाइएको हुन्छ। त्यसपछि उक्त अण्डाकोषको भ्रूणमा विकास हुन्छ। मैथुनिक प्रजननबाट विकसित भ्रूणमा भन्दा यस्तो अमैथुनिक विधिबाट विकसित भ्रूणमा फरक हुने कुरा के भने यस सामान्य प्रजननबाट विकास हुने भ्रूणमा जस्तो भाले र पोथी कोशिका जिनको मिश्रण हुँदैन र जसको कोषबाट यो भ्रूण विकास गरेको हो त्यो भ्रूण त्यसको फोटोकपी जस्तै हुन्छ। र यसरी चाहिँ एक थोपा रगतबाट एउटा मुसाको पुच्छरको रगत लिएको रगतको थोपाबाट जापानी वैज्ञानिकहरूले अर्को मुसा नै विकास गरेका छन्। कसरी विकास गरे भनेर चाहिँ हामीले यो प्रसङ्ग जोडेका थियौँ।
हजुर, बिल्कुल। विज्ञान र प्रविधिले अहिले यति ठूलो फड्को मारिसकेको छ कि जबकि असम्भव भन्ने कुरा विरलै हुन गइसकेको छ अहिले।
हजुर, वैज्ञानिकहरूले के भन्ने गर्छन् भने इम्पोसिबल भन्ने शब्द चाहिँ आफै आई एम पोसिबल भन्ने चाहिँ निर्माण भएको छ, त्यसकारणले गर्दा इम्पोसिबल भन्ने छँदै छैन भन्ने पनि भन्ने गरेका हुन्छन्। किनभने आई एम पीओएस
इम्पोसिबल हुन्छ, त्यसलाई चाहिँ अलिकति स्पेस आई स्पेस आई एम पोसिबल त्यसपछि त्यसलाई चाहिँ आई एम पोसिबल एकदमै राम्रो लजिक। श्रोताहरू, कार्यक्रम भोइस अफ साइङ्ला रेडियो 101.5 मेगा हर्जमा र यति बेला स्टुडियोको घडीमा 6:18 गइसकेको छ। नवीनजीले तपाईँहरूलाई एउटा प्रश्न सोध्नु भएको थियो असारे प्रसङ्गमा, यो नेपालमा यति बेला खेतीपातीको समय छ, त्यसै कारणले नेपालमा खेतीपातीमा युज हुने विशेष गरी हलो र जुवा के साधनले बनेका हुन्छन्, यदि तपाईँलाई अलिकति मात्रै थाहा छ भने पनि हामीलाई फोन गर्नुहोस्। 8313500 हजुर 8313500 फोन गर्नुहोस् र हामीलाई बताउनुहोस् तपाईँलाई थाहा छ हलो र जुवामा हलो र जुवा के केले बन्दछ। यदि थाहा छ भने हामीलाई कल गर्नुहोस्, तर त्यति बेलासम्म हामी तपाईँहरूका लागि चरी उड्यो बादल छुनलाई स्याड रोज को यो गीत अहिलेलाई प्रस्तुत गर्दैछौ। सुन्नुहोस् तपाईँहरूका लागि चरी उड्यो बादल छुनलाई। Thank you. चरी उड्यो बादल छुनलाई कान्छी बस्छिन् एक्लै रुनलाई। श्रोताहरू, स्याड रोज ब्यान्डको सिर्जना रहेको थियो यो गीत, अलिकति पुरानो गीत र निकै रमाइलो गीत तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौं। कार्यक्रम भोइस अफ साङ्ला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार राति साढे पाँच बजेदेखि 7:30 बजेसम्म, आज भोलि त 5 बजे नै रात पर्ने गर्छ, त्यो भावनाले राति भन्न आइहाल्यो श्रोताहरू। तर हामी तपाईँहरूका साथमा छौँ, म सञ्जय
र म नवीन।
हजुर श्रोताहरू, अब भने म एउटा स्वास्थ्य सम्बन्धी जानकारी गराइहालौँ। कब्जियतको समाधान कसरी गर्न सकिन्छ भनेर, कब्जियत भन्नाले यो कन्स्टिपेसन होइन,
एकदमै
कतिपयलाई हुन्छ यो कन्स्टिपेसन, राति ढिलो समयसम्म नबसी चाँडै सुत्ने र चाँडै उठ्ने, सामान्यतया रातको 10 बजे अघि नै सुत्ने र बिहान 4 बजे नै उठ्ने व्यक्तिलाई कहिल्यै कब्जियत हुँदैन। अब राति 10 बजे सुत्ने त ठिकै छ, बिहान 4 बजे उठ्ने भन्दाखेरि चाहिँ श्रोताहरू अलिकति रिसाउनु होला, तर आफूलाई
यथार्थता
भनेको चाहिँ त्यही हो। फेरि बिहान उठ्न साथ पानी पिउने, भरसक उमालेको मनतातो पानी पिउने गर्नुपर्छ। यदि तपाईँलाई कब्जियतको समस्या छ भने, कन्स्टिपेसनको समस्या छ भनेदेखि, तपाईँ खाना खाने बित्तिकै पानी नपिउनुहोस् होइन, जस्तो खाना खाएको 1-1.5 घन्टा पछि चाहिँ पानी पिउने, र त्यसै भएर दिनभरमा 8-10 गिलास पानी पिउने, एटलिस्ट केही नभने 2-2.5 लिटर पानी, 2-1.5-2 लिटर भनौँ न पानी तपाईँले पिउनुभयो भने चाहिँ तपाईँलाई कन्स्टिपेसनको अथवा कब्जियतको समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ। पानी थोरै थोरै गरेर पिउनुपर्छ, जस्तै एकैचोटि 1 लिटरै खानुपर्छ भन्ने छैन। जस्तो तपाईँलाई काम गर्नुभयो, यताउता हिँड्नुभयो, डुल्नुभयो र 1 ग्लास पानी टक्क खाइहाल्नुहोस्, त्यसले गर्दा पनि धेरै सहयोग गर्छ। नियमित व्यायाम, आसन र प्राणायामको अभ्यास गर्ने, जस्तो हामीलाई नियमित व्यायाम भन्ने बित्तिकै रेगुलर एक्सर्साइजले त कब्जियतलाई मात्रै नभएर शरीरमा हुने अरू समस्यालाई पनि समाधान गर्न सक्छ भनेर विभिन्न अध्ययनहरूमा पनि आइसकेको छ, र मान्छेहरू स्वस्थ रहनका लागि एक्सर्साइज, व्यायाम, जिम होइन, त्यसै गरी योगा गर्ने गर्दछन्। यो एकदमै राम्रो कुरो हो, स्वस्थ रहनका लागि गरिने नियमित व्यायाम चाहिँ आवश्यक रहेछ। यदि चोकरयुक्त पिठोको रोटी, अर्थात् भनौँ न त्यो गहुँको पिठो पनि, जुन मैदा होइन गहुँको ओरिजिनल पिठो, त्यो त्यस को रोटी अथवा अनि त्यसै गरी मौसम अनुसारका साग सब्जी तथा फलफूल जस्ता रेसादार भोजनमा बढी जोड दिने भनौँ न फाइबर युक्त खाना चाहिँ खायो भने त्यसले पनि कन्स्टिपेसन लाई निर्मूल गर्नका लागि धेरै 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 सहयोग गर्दो रहेछ। अनि मैदाबाट बनेको चिजहरू भर्सक नहाने मैले भनिहालेँ श्रोताहरू, जस्तो मैदा र अर्को गहुँको पिठोमा धेरै फरक पर्दछ। तारेको भुटेको तथा बढी मसलादार खाना नखाने, अब नेपालीहरूलाई अलिकति मसला चिल्लो पिरो अमिलो नभएसम्म टक्क हुनुपर्छ, तर त्यो सबै चाहिँ मिलाएर खाँदाखेरि तपाईँलाई कन्स्टिपेसनबाट मुक्त पाउन सक्नुहुन्छ। खाना चपाएर खाने, अर्थात् हामी चपाएर नै खान्छौँ र चपाएर खाने भन्नाले भनौँ न राम्रोसँग चपाएर भोजन, बिल्कुलै योगा अभ्यासमा पवन मुक्त आसन। अब श्रोताहरू, यो आसनहरू यहाँ लेखेको छ, मैले त्यही पढिरहेको छु र मलाई त्यति साह्रो योगाको बारेमा चाहिँ ज्ञान छैन, त्यो भावनाले म योगा अभ्यास गर्दाखेरि कुन कुन आसन गर्दाखेरि तपाईँलाई चाहिँ यो कन्स्टिपेसनबाट चाहिँ मुक्ति पाउन सकिन्छ भन्ने आसनहरूको नाम भन्छु र आसन चाहिँ म गरेर देखाउन सक्दिनँ, किन भन्दाखेरि मलाई योगाको बारेमा त्यति साह्रो ज्ञान छैन र हामी रेडियोबाट देखाउन पनि सक्दैनौँ नि, होइन। योगा अभ्यासमा त अब पवन मुक्त आसन गर्ने, उत्तान पादन आसन गर्ने, ताडासन, चट्टी चक्रासन, त्रियाक भुजाङ्ग आसन, अग्निसार आसन, कपाल भाती आदि गर्ने। कपाल भाती भनेको चाहिँ थाहा छ न,
यो दुईवटा हात चाहिँ यसरी रगट्यो भने
ए कपाल भाती भनेको त्यो होइन हौ, त्यो कपाल भाती
होइन, मलाई चाहिँ त्यस्तै लागिरहेको छ। कपालवादी भनेको चाहिँ यो यसरी हातको जुन नङहरू हुन्छ यसलाई रगट्यो भने कपाल चाहिँ आउँछ, त्यसलाई चाहिँ कपालवादी जस्तो लाग्छ।
माफ गर्नुहोला श्रोताहरू, देखिहाल्नुभयो तपाईँहरूले, थाहा पाइहाल्नुभयो हामीलाई योगा आसनको बारेमा कति
ज्ञान पनि, त्यो बस्ने तरिकाहरू अवश्य पनि
कपाल भाती
डिफ्रेन्ट आसनहरू हुन्छ,
कपाल भाती अनि त्यसै गरी अर्को अलोलम विलोलम भन्ने हुन्छ, दायाँ नाकले सास लिने र बायाँ नाकले फाल्ने, अनि त्यसै गरी कपाल भाती भनेको चाहिँ पेट हल्लाउने हो जस्तो लाग्छ है मलाई चाहिँ, जहाँसम्म मलाई लाग्छ, म पनि त्यति ज्ञान छैन र समस्या बढी छ भने त्रिफला चूर्ण, दिव्य चूर्ण आदि जस्ता रचक र भनौँ न यो आयुर्वेदिक औषधि केही समयका लागि प्रयोग गर्न सकिन्छ र त्यसका र यदि तपाईँलाई कब्जियतको समस्या निकै छ भनेदेखि डक्टरकोमा पनि तपाईँ गएर समस्याको समाधान लिन सक्नुहुन्छ। श्रोताहरू, स्वास्थ्य सम्बन्धी यो जानकारी कसरी कब्जियत अथवा कन्स्टिपेसनबाट कसरी मुक्ति पाउने भन्ने बारेमा,
अझ यसैमा मैले जोड्न चाहे जुन पानी चाहिँ खाना खाएपछि पानी नखाने भन्ने कुरा थियो र त्यति मात्र होइन, खानापछि पानी खानुभयो भने तपाईँको बोसो पनि बढ्न सक्छ र जसले चाहिँ भुँडी बढाउन पनि भुँडी ठुलो हुने गर्छ, खाना पछाडि नै पानी खान हुँदैन, त्यस कारणले गर्दा सकेसम्म कि खानाभन्दा अगाडि खाने कि त खाना खाइसकेको एकछिनपछि
आधा घन्टा एक घन्टापछि पानी खाँदा स्वास्थ्यमा चाहिँ धेरै लाभ हुन्छ। श्रोताहरू,
हामी बिहान उठ्ने बित्तिकै सकेसम्म पानी खाउँ, पानी खाएर चाहिँ जीवन सुरु गरौँ, जसरी हामी नुहाउँछौँ मुख धुन्छौँ र त्यसै गरी पनि शरीरलाई पखालौँ जसले गर्दा चाहिँ धेरै रोगहरूबाट मुक्ति हुन सकिन्छ। पानी जति धेरै खानुहुन्छ त्यसबाट चाहिँ गेस्ट्रिक अल्सर जस्ता रोगहरू पनि नलाग्न सक्छ र टाउको दुख्ने, धेरैले टाउको दुख्ने समस्या पनि हुन्छ, ती समस्याहरूबाट मुक्त हुन सकिन्छ र
पानीको प्रयोग भनेको एकदमै अपरिहार्य छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ला रेडियो 101.5 मेगाहर्जमा र स्टुडियोको घडीमा 6:30 भएको छ र अब भने हाम्रो कार्यक्रमको विधिवत सुरुवात गर्दैछौँ हामी यहाँनिर। श्रोताहरू, तपाईँहरूलाई अहि एक घण्टा बोलिसके फेरि यिनीहरू के विधिवत सुरु गर्दैछन् भनेर सोच्दै हुनुहुन्छ होला, त्यसो होइन श्रोताहरू, हामी 5:30 आउने गर्दछौँ, किन भन्दाखेरि हामीलाई केही समयको लागि यो एउटा कम्युनिटी, चाइनिज कम्युनिटी प्रोग्राम थियो निहाउ विकेन्ड, उहाँहरू चाहिँ केही समयका लागि आफ्नो प्रोग्राम भनेको समयमा चलाउन सक्नु असमर्थ हुनुभएका कारण हामीलाई कभर गरिदिनका लागि रिक्वेस्ट आएको थियो र सोही रिक्वेस्ट बमोजिम हामीले केही विगत केही हप्तादेखि अर्को सूचना जारी नहुने बेलासम्मका लागि हामीले यो एक घण्टा कभर गरेका छौँ र हाम्रो रेगुलर टाइम भनेको 6:30-7 हो, एक घण्टा हरेक आइतबार हजुर रेडियो वेरलेट 101.5 मेगाहर्जमा। र अहिलेलाई भने हामी कार्यक्रमको सुरुवात गर्दैछौँ, हाम्रो कार्यक्रम को रेगुलर सेगमेन्टबाट.
This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
हजुर श्रोताहरू, कार्यक्रममा फेरि स्वागत छ तपाईँहरूलाई. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 मेगाहर्जको तरङ्गमा. श्रोताहरू, सदाको आइतबार झैं हामी एक घण्टा अगावै उपस्थित भइसकेका छौं. हामीले कार्यक्रम शुरू गरेका थियौं 5:30 बजेदेखि र हामी अबको अर्को एक घण्टा पनि तपाईँहरूको साथमा रहनेछौ. रोचक जानकारीहरू त्यसै गरी नेपाल र विदेशमा भएका घटनाक्रमको संगालो न्यूज र त्यसै गरी बाँकी गीत संगीत, मिठा मिठा गीत संगीत. आज मैले कार्यक्रमको सुरुमै भनेको थिएँ श्रोताहरू, आज हामीले गीत चाहिँ अलिकति पुराना गीतहरूलाई समावेश गरेका छौं र साथमा नयाँ गीतहरू पनि छन्. जस्तै देवीका वन्दनाको कहाँ पर्यो धागो भन्ने गीत अहिले बिल्कुलै भर्खरै रिलिज भएको गीत छ, हामीसँग त्यो गीत पनि छ. त्यसै गरी खाँचै छ भन्ने पञ्चेबाजा एल्बमबाट, पञ्चेबाजा एल्बममा रहेको राजेश महर्जनले गाउनुभएको गीत पनि हामीसँग छ. यो पनि एकदमै बिल्कुलै नयाँ गीत हो, हामीले कार्यक्रममा पहिलो पटक प्रस्तुत गर्दैछौ. त्यसै गरी कति कमजोर रहेछ भाग्य दीप श्रेष्ठको आवाजमा, अनि त्यसै गरी ओम विक्रम विष्टको म मौनतामा अल्झिरहेको भन्ने गीत पनि हामीसँग उपलब्ध छ. यदि तपाईँ मेरो आँखामा भरदिन बादल छाइरह्यो ओम विक्रम विष्टको आवाजमा, त्यो नजरको बयान म गरू कसरी मुरलीधरको आवाजमा, यी सबै गीतहरू यदि तपाईँ हामीसँग उपलब्ध छन्, यदि तपाईँ गीतहरूमध्ये कुनै पनि एउटा गीत सुनाउन चाहनुहुन्छ अथवा सुन्न चाहनुहुन्छ भनेदेखि हामीलाई म्यासेज गर्नुहोस्. हाम्रो फेसबुक पेजमा साङ्गेलाका आवाजहरू तपाईँहरूले डेडिकेट गर्नुभएका गीत, तपाईँहरूले सुन्न र सुनाउनु चाहनुभएका गीत हामी सुनाउनेछौँ, जस्तो मैले अलि भर्खरै भने हामीसँग उपलब्ध भएका गीतहरूको बारेमा. र श्रोताहरू, अब भने अर्को एउटा प्रसङ्ग यहाँनिर हामी एकछिन प्रसङ्गभन्दा पनि मलाई एउटा कुरा जलास याद आयो. आज हाम्रो खगेन्द्रजी को होस्ट हामीसँग हुनुहुँदैन भन्नाले हिजो स्टुडियोमा आज उपस्थित हुनुहुँदैन, त्यो भएको कारण उहाँले
आजको तिथिमिति पनि हामी सुरु गर्न चाहन्छौँ. र आज चाहिँ 2070 साल र असाढको 16 गते रहेको छ र आज अष्टमी तिथि रहेको छ र तदनुसार 2013 जुन 30 रहेको छ र यहाँको स्थानीय समयअनुसार 6:34 गइसकेको छ र आज प्राय जसो गोर्खालीको पूजा गरिन्छ.
गोर्खालीको पूजा गरिन्छ,
एकदमै
यो एकदमै रोचक प्रसङ्ग निकाल्नु भयो नवीनजीले, गोर्खालीको पूजा गरिन्छ भन्ने. तर के कति कारणले हो गोर्खालीको पूजा गरिने, त्यो चाहिँ
एउटा संस्कृति होला,
संस्कृति होला, आजको क्यालेन्डरमा परेको छ, होइन त?
एकदमै
श्रोताहरू, अब भने म किनेर के प्रसङ्ग जोड्न चाहन्छु भनेदेखि, यो पर्सि बुधबारदेखि सायद July 4 यो भुटानी कम्युनिटीमा इन्टर स्टेट फुटबल अर्थात् सकर टुर्नामेन्ट हुँदैछ र यस टुर्नामेन्टमा चाहिँ अस्ट्रेलियामा हुनुभएका भुटानी कम्युनिटीहरूबाट भनौँ न, जस्तै न्यू साउथ वेल्स, ब्रिस्बेन, त्यसै गरी क्विन्सल्यान्ड अनि केन्स, मेलबर्न र एडिलेडबाटै 8-9 टिमको यो प्रतिस्पर्धा हुँदैछ भन्ने हामीले जानकारी पाएका छौँ. र सोही प्रसङ्गमा हामी एकछिनपछि यस इन्टरेस्टेड भुटनिज कम्युनिटीले अर्गनाइज गरेको इन्टरेस्टेड फुटबल अर्थात् सकर टुर्नामेन्टको कोअर्डिनेटर सुरेन घलेजीसँग कुराकानी गर्नेछौँ. टेलिफोन अन्तर्वार्ता हुनेछ उहाँसँग. कार्यक्रम सुन्दै गर्नुहोस्, कार्यक्रम भोइस अफ साङ्गला रेडियो 101.5 मेगाहर्जमा. र अहिलेलाई भने अर्को एउटा गीत यहाँनिर म प्रस्तुत गर्दैछु श्रोताहरू. यस्तै रहेछ यहाँको चलन, देवीका वन्दनाको आवाजमा रहेको गीत. यसपछि भने हामी देवीका वन्दनाको बारेमा पनि थोरै कुराकानी गर्नेछौँ. अहिलेलाई भने सुनौ, यस्तै रहेछ यहाँको चलन. यो धेरै पुरानो त होइन, तर अलिकति पुरानो नै हो. नेपाली आधुनिक गीत तपाईँहरूका लागि अहिलेलाई वैशव साङ्गेलामा
Thank you.
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेलाको यो बसाईमा हामीले भर्खरै प्रस्तुत गर्यौं देवीका वन्दनाको आवाजमा रहेको यस्तै रहेछ यहाँको चलन। यो गीत गाउने बेला चाहिँ उहाँलाई देवीका प्रधान भनेर चिनिन्थ्यो, तर अहिले पछिल्लो समयमा आएर उहाँले नाम परिवर्तन गरेर आफ्नो देवीका प्रधानको प्रधानको सट्टामा देवीका वन्दना भनेर लेख्नु भएको छ। नवीनजीले चाहिँ यो देवीका वन्दना लेख्नको कारण चाहिँ के हो भन्ने हामी कुरा गरिरहेका थियौँ, र नवीनजीलाई चाहिँ यसको बारेमा केही हल्का आइडिया रहेछ के हो त?
देवीका वन्दनाजीसँग चाहिँ हामी एउटा सुटिङमा सँगै थियौँ, म उहाँको जुन एउटा सरस्वती माता भन्ने चाहिँ गीत निस्केको छ त्यसको चाहिँ म सिनेमेटोग्राफी पनि गरेको थिएँ, र त्यतिखेर चाहिँ मैले यही प्रश्न सोधेको थिएँ अनि तपाईँ प्रधान हो नभए चाहिँ उहाँको बुढापट्टि पनि जुन हस्बेन्ड हुन्छ उहाँ पनि उहाँ सिंह हो चाहिँ महेशमान सिंह हुनुहुन्छ, अनि तपाईँ चाहिँ किन वन्दना राख्नुभयो भन्दा चाहिँ उहाँले के भन्नुभयो भने मेरो चाहिँ सासूले यत्रो गीत गाइस बुहारी अब चाहिँ भगवानको गीत गाइदे अनि केही वन्दना गर भनेर आग्रह गर्नुभएको रहेछ, त्यस लगत्तै चाहिँ उहाँको मृत्यु भयो अनि त्यसपछि चाहिँ भगवानको लागि आमाको लागि भनेर चाहिँ उहाँले देवीका वन्दना भनेर राख्नुभयो, र चारैतिर उहाँले मिडियामा पनि के भन्नुभएको थियो भने मलाई देवीका प्रधान भन्दा पनि देवीका वन्दना भन्नुहोस् भनेर चाहिँ रिक्वेस्ट गर्नुभएको थियो, यसरी चाहिँ उहाँको देवीका प्रधानबाट देवीका वन्दना रहन गएको र यही कुराहरू बताउनु भएको थियो उहाँ।
हजुर बिल्कुल, देवीका प्रधानको आवाजमा हामीले यो यस्तै रहेछ यहाँको चलन सुनायो, र यसपछि देवीका वन्दना भनौँ न अहिले नाम परिवर्तन भइसकेर र गाउनु भएको गीत पनि हामीसँग छ, कहाँ पर्यो धागो कुन्नी, कहाँ पर्यो
एकदम मन्त्र प्रोडक्सन गीत चाहिँ यो छ,
कहाँ पर्यो धागो कहाँ पर्यो सियो भन्दै हुनुहुन्छ देवीका वन्दनाजी। यो गीत हामी केही समयपछि प्रस्तुत गर्नेछौँ, र श्रोताहरू यति बेला हामी यो गीतभन्दा अगाडि पनि हामीले भनेका थियौँ आज हामी एकजना व्यक्तिसँग टेलिफोन अन्तर्वार्ता गर्दैछौ, भुटनिज अस्ट्रेलियन नेशनल सकर च्याम्पियनसिप एडलेडमा हुँदैछ 2013, यो पर्सि 4 जुलाईदेखि 7 जुलाईसम्म हुँदै रहेछ, यसमा चाहिँ विभिन्न इन्ट्रेस्ट भनौँ न भुटनिज कम्युनिटीबाट जस्तै सिडनी मेलबर्न ब्रिस्बेन कता कताबाट चाहिँ टिमहरू आउँदै हुनुहुन्छ, र यो इन्टरेस्टेड टुर्नामेन्ट हो सकर टुर्नामेन्ट भुटनिज अस्ट्रेलियन एसोसिएसन र ले अर्गनाइज भनौँ न यो यसको च्याम्पियनसिप नाम दिएको छ भुटनिज अस्ट्रेलियन नेशनल सकर च्याम्पियनसिप एडिलेड 2013 भनेर, र यति बेला हामी बासाका चेयरम्यान र यस यो टुर्नामेन्टका मेन आयोजक सुरेन घलेसँग टेलिफोन सम्पर्कमा छौँ, र हामी उहाँलाई सिधै टेलिफोनबाट स्वागत गर्न चाहन्छौँ। हेलो
हजुर, नमस्कार सन्जुजी।
नमस्ते सुरेनजी, सञ्चारमै हुनुहुन्छ?
एकदम सन्तोषिस्तै छु।
अनि यो हामी चाहिँ आज विशेष गरी तपाईँहरूले यो बासाले अर्गनाइज गरेको भनौँ न यो भुटनिज एसोसिएसन अस्ट्रेलिया साउथ अस्ट्रेलियाले को तत्वावधानमा भुटनिज अस्ट्रेलियन नेशनल सकर च्याम्पियनसिप एडलेड 2013 हुँदैछ, यसको बारेमा हामीलाई र हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
हजुर, हामी भुटनिज एउटा के अरे फुटबल प्रेमी भनौँ न, अस्ट्रेलियामा चाहिँ फुटबल सकर भनेर शब्द युज गर्दोरहेछ, अनि सकर प्रेमी हुँदाखेरि हामीले यो चाहिँ अब सेकेन्ड फेज अफ गेम हो, हाम्रो फर्स्ट राउन्ड 2012 चाहिँ ब्रिस्बेनमा भएको थियो, ब्रिस्बेनको भुटनिज कम्युनिटीले अर्गनाइज गरेको थियो, अनि यसपालि चाहिँ अनि लास्ट हाम्रो भाइहरूले त्यो विनर ट्रफीहरू जितेर ल्याएको हुँदाखेरि यसपालि चाहिँ बासाले साउथ अस्ट्रेलियामा अर्गनाइज गर्नु मौका पाएको छ, अनि यो यो चाहिँ एउटा कन्टिन्युटी हाम्रो एउटा सकर एभ्री इयर हुँदै जान्छ। हजुर
हजुर, जस्तो यो सकर टुर्नामेन्ट तपाईँहरूले लास्ट इयर ब्रिस्बेनमा भएको थियो भन्नुभयो, र ब्रिस्बेनमा हुँदाखेरि तपाईँहरूले एडलेडको टिमले चाहिँ जितेको थियो, र यो जुन टिमले फाइनल जित्यो अनि त्यहीको कम्युनिटीले चाहिँ यो अर्गनाइज गर्ने हो कि या कस्तो हो?
त्यस्तो छैन, खासै कसले जित्छ भन्ने होइन, अब कसले अब च्याम्पियनसिपमा जितेकोले अर्गनाइज गर्नुपर्छ भन्ने चाहिँ एउटा छैन हाम्रो नियम, तर हामी अब इन्डो स्टेट हामी अब धेरैजना सेटल भएको छौँ, अब अनि जसले प्रपोजल ल्याउँछ अनि अब कसले चाहिँ प्रपोजल जित्छ त्यो त्यही अनुसारले चाहिँ अर्गनाइज गर्ने हो।
हजुर हजुर,
अनि अब लास्ट इयर ब्रिस्बेनमा गऱ्यो, यसपालि अब हामीले एडलेडमा गऱ्यौँ भने अब नेक्स्ट 2014 अब कसले गर्छ त प्रपोजल लिएर आउनुहुन्छ उहाँहरूले।
हजुर हजुर,
यो कार्यक्रममा यो जुन खेल छ यो खेलमा फुटबल छ सकर भन्नु सकर खेलमा चाहिँ यदि जुन प्रतियोगितामा जित प्रथम स्थान दोस्रो स्थान हासिल गर्ने टिमहरूले चाहिँ कुनै नगद राशि या कुनै पुरस्कारहरू के कस्तो छ यसको चाहिँ प्रावधान?
हामीले ट्रफीहरू राखेको छौँ विनरको लागि, रनरको लागि, अनि त्यसको लागि हाम्रो डिफ्रेन्ट क्याटेगोरी अफ ट्रफी छ, म्यान अफ द म्याच, बेस्ट गोल्डन बुट, बेस्ट प्लेयर, बेस्ट गोलकिपर भनेर, अनि अवस्थ ट्रफिजहरू छ. अनि क्यास प्राइस चाहिँ हाम्रो छैन यसपालि, किनभने हामी यो टुर्नामेन्ट नै अब डोनेसन एन्ड ग्रान्ट्सबाट सपोर्ट गर्दैछौँ.
हजुर हजुर.
त्यो गर्दा क्यास एवार्डहरू चाहिँ छैन, तर ट्रफीहरू चाहिँ भेरी गुड ट्रफिज मान्छेहरूले.
अनि अन्य 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 स्टेटबाट आउने जुन प्रतियोगीहरू छन् उनीहरूलाई बस्ने व्यवस्था, लजिङ फुडिङ यहाँहरूले व्यवस्था गर्नुपर्छ या उहाँहरू आफैले गर्नुपर्ने हुन्छ?
त्यसको लागि चाहिँ यसपालि हामीले आफै गर्नुपर्छ भन्ने एउटा निर्णय गर्यौँ, किनभने हामीले
आयोजकले नै गर्छ.
होइन, आयोजकले आफै उनीहरू भन्नु मतलब पार्टिसिपेन्टहरूले आफै एरेन्ज गर्नुपर्ने.
हजुर
हजुर. हामीले चाहिँ गर्नु सक्यौँ यसपालि, किनभने हामीले अलिकति फन्डहरू पाउन सकेनौँ.
हजुर हजुर.
अनि सबै अब जति राम्रो फन्ड हुन्छ त्यति अर्को आफ्नो गर्न सकिन्छ. अनि फन्ड नहुँदाखेरि चाहिँ हामीले यसपालि उहाँहरूले
यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ के हो, खास के उद्देश्य लिएर चाहिँ यो कार्यक्रम गर्नुभएको, यो मैत्रीपूर्ण खेल भनौँ अझ यसलाई, होइन फुटबल सकर गेम भन्नु, यो यसको मूल उद्देश्य चाहिँ के हो खास?
खासै हाम्रो मेन एम चाहिँ के हो भनेदेखि, एउटा हामी अब पोस्ट सेटलमेन्ट एक्सपिरियन्सहरू सेयर हुन्छ मान्छेहरू, अब इन्टर स्टेट मुभ हुन्छ, देखिन्छ. अब एउटा अर्को के हो भने, अब अस्ट्रेलिया मात्रै आएर एउटा स्टेटमा बस्नु होइन, अब हामी घुम्नु पनि पर्यो. अनि अनि यसले चाहिँ यो इभेन्टले चाहिँ फेरि अब सबैजना अब प्रेमी भएको हुँदाखेरि, धेरैजना मान्छे एकै ठाउँ आउँदाखेरि सबै गफ हुन्छ, आफ्नो सेयर हुन्छ, अनि एउटा लोकल इन्टिग्रेसनहरू, सल्लाहहरू धेरै छ. यहाँ गेम मात्र छैन यसमा.
हजुर हजुर. भनेपछि जस्तो अब अस्ट्रेलियाको विभिन्न स्टेटहरूमा छरिएर रहेका कम्युनिटीहरूलाई वर्षको एकचोटि भए पनि एक ठाउँमा जमा गरेर एउटा खेलको माध्यमबाट कम्युनिटीमा भएका गतिविधि आदान प्रदान गर्ने र जान्ने मौका पनि भयो नि, होइन र यो त?
हजुर, यो त एकदम राम्रो सुनौलो मौका छ, र विशेष गरी फुटबलबाट हाम्रो सबैजनाले फुटबल मन पराउँछन्.
हजुर हजुर. अनि अर्को कुरा, जस्तो यो इन्टर स्टेट फुटबल सकर टुर्नामेन्ट हुँदैछ र कतिवटा कुन कुन स्टेटबाट कतिवटा टिमहरू पार्टिसिपेट हुँदैछन् नि यो च्याम्पियनसिपमा?
हजुर, हाम्रो यहाँ अहिले इन्टर स्टेट भनेर नाम चाहिँ छ, तर खासै हाम्रो चाहिँ अब सिटी सिटीबाट आउँदैछन्.
हजुर हजुर.
एडलेड एडलेडबाट एउटा छ, दुईटा छ, एडलेड ड्रागन्स रेड र एडलेड ड्रागन्स ब्लू. र एडलेड ड्रागन्स रेड चाहिँ लास्ट इयरको हाम्रो ब्रिस्बेनको ट्रफी जितेर आउने विनर टिम हो.
हजुर हजुर.
र अर्को क्विन्सल्यान्डबाट हुनुहुन्छ, ब्रिस्बेनबाट, अनि केन्सबाट, अनि मेलबोर्नबाट एउटा, अनि सिडनीबाट एउटा हुनुहुन्छ, ड्रुक सिडनी ड्रुक एफसी क्लब, अनि ताजमन्यबाट दुईटा टिम हुनुहुन्छ, होबर्टको र अनि लन्चेस्टनको.
हजुर.
अनि अर्को एउटा फेरि अल्बर्जीबाट हुनुहुन्छ, थ्री स्टार भनेर.
हजुर.
नौवटा टिम हामी जम्मा,
टोटल नौवटा टिमको यसमा सहभागिता हुँदैछ, होइन? र कहिले र कहाँ हुँदैछ यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न.
यो चाहिँ हाम्रो टुर्नामेन्ट यसपालि जुलाई 4 तारिकदेखि 7 तारिकसम्म हुन्छ.
हजुर.
र यसको भेन्यू चाहिँ बोटन कम्युनिटी फुटबल ग्राउन्ड भनेर यहाँ साउथ बे नर्थमा छ, बोटनमै. अनि हौ, त्यहाँनिर हाम्रो अर्गनाइज गर्दैछौँ.
हजुर. अनि यो समय कति बेला छ भनौँ न, उद्घाटन बाहेक म्याच हुने टाइमिङ कस्तो राख्नु भएको छ, बिहान बेलुका दिउँसो कस्तो छ?
हाम्रो फर्स्ट डेमा चाहिँ 1 बजीबाट सुरु हुन्छ टुर्नामेन्ट.
हजुर.
अनि सेकेन्ड डेमा चाहिँ हाम्रो 10 बजी हुन्छ, तर हाम्रो अलिकति फर्स्ट राउन्ड चाहिँ हामीले लिग खेलाएको छौँ, भनेपछि हाम्रो नौवटा टिमलाई चाहिँ हामीले तिनवटा गरेर तिनवटा ग्रुप बनाएको छौँ. एउटा ग्रुपमा तिनवटा टिम छ, अनि उहाँहरू अनि फर्स्ट 2 डे चाहिँ राउन्ड रबिन हुन्छ लिग खेल्दाखेरि, अनि सेकेन्ड डेको म्याच चाहिँ 10 बजी सुरु हुन्छ.
हजुर हजुर.
अनि थर्ड डेदेखि चाहिँ सेमी फाइनलको दिन चाहिँ 1 बजीदेखि सुरु हुन्छ, अनि फाइनल पनि 1 बजी नै छ आइतबार.
आइतबार आइतबार परेको छ, हाम्रो कार्यक्रम पनि आइतबार नै आउने गर्छ. श्रोताहरू, तपाईँहरूलाई म जानकारी गराइहालौँ, अर्को आइतबार हामी यो बुटनिज अस्ट्रेलियन नेसनल सकर च्याम्पियनसिप एडलेड 2013 नतिजा सहित आउनेछौँ. र सुरेन घलेजी, तपाईँले हामीलाई समय दिनुभयो र तपाईँहरूले गर्न लाग्नु भएको यो सकर टुर्नामेन्टको बारेमा पनि जानकारी गराउनु भयो. तपाईँहरूको यो प्रोग्राम भनौँ न, यो आयोजना सफल रहोस् र अन्य स्टेटबाट आउने सम्पूर्ण खेलाडीहरूलाई एडलेडको एउटा न्यानोपन हामी दिन पाऊँ, त्यसको लागि तपाईँहरूलाई शुभकामना छ.
ओके, धन्यवाद. तपाईँहरूले हामीलाई भोइस अफ सानिलाले हाम्रो फुटबल प्रति अलिकति के छ यसलाई एडभर्टाइज गरिदिनु भएकोमा धेरै धन्यवाद. थ्याङ्क यू फर गिभिङ मी द टाइम. अनि म यो रेडियोबाट हामी सबैजना जो स्वतः सुनिरहनु भएको छ उहाँहरूलाई पनि एउटा इन्भाइट गर्न चाहन्छु हेर्नु, अनि हजुरहरू पनि
अवश्य पनि सुरेन घलेजी समय दिनुभएको त्यसको लागि धेरै धेरै धन्यवाद। र हामी कुराकानी गर्दै थियौं सुरेन घलेजीसँग बासा भुटनिज एसोसिएसन अफ साउथ अस्ट्रेलियाका चेयरम्यान हुनुहुन्थ्यो, चेयरपर्सन हुनुहुन्थ्यो उहाँ। र यस भुटनिज अस्ट्रेलियन नेशनल सकर च्याम्पियनसिप एडलेड 2013 आयोजक मध्येका एक, र यो जुलाई 4 देखि 7 जुलाईसम्म यो फुटबल सकर टुर्नामेन्ट हुँदैछ। यदि तपाईँ खेल प्रेमी हुनुहुन्छ, विशेष गरी नेपालीहरूलाई सकर मन नपर्ने भन्ने पक्कै पनि हुँदैन,
नेपाली ग्रुपहरू नै छ,
नेपाली नेपालीलाई फुटबल मन पर्दैन भनेर सुन्न चाहिँ कमै पाइन्छ, त्यो भावनाले यदि तपाईँ पनि समय मिलाउन सक्नुहुन्छ र तपाईँलाई यदि इच्छा छ गएर फुटबल हेर्ने भनेदेखि तपाईँ जान सक्नुहुन्छ। 4 जुलाईदेखि 7 जुलाईसम्म यो हुँदै रहेछ, दिउँसो 1 बजेदेखि यो सल्सबरी नर्थमा हुँदै रहेछ। यसबारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो सुरेन घलेजी। र श्रोताहरू, कार्यक्रम हो भोइस अफ साङ्गिला, रेडियो एडलेड 101.5 मेगाहर्जमा, र स्टुडियोको घडीमा बजिसकेको छ 6:50। अबको हाम्रो बाँकी समय भनेको गीत संगीत र न्यूजको रहनेछ, र त्योभन्दा अगाडि हामी एउटा गीत नै बजाउँछौं श्रोताहरू, त्यसपछि हामी पुनः आउनेछौं अरू रोचक र रमाइला जानकारी लिएर। र अहिलेलाई भने हामी प्रस्तुत गर्दैछौ बिल्कुलै नयाँ गीत, पञ्चे बाजा एल्बममा रहेको राजेश महर्जनले गाउनु भएको खाँचै छ घरमा बुहारीको खाँचै छ भन्दै हुनुहुन्छ यहाँ राजेश महर्जनजी। अहिलेलाई भोइस अफ साङ्गिलामा पहिलो पटक तपाईँहरूका लागि
बिराती धारो धारोमा खाँचै छ बुहारीको घरमा, साँच्चै हो बिराती धारो धारोमा। तिमलाई लान्छु यसपालि पञ्चै बाजा झन्काई, तिमलाई लान्छु यसपालि पञ्चै बाजा झन्काई, तिमलाई लान्छु यसपालि पञ्चै बाजा झन्काई, पञ्चै बाजा झन्काई, पञ्चै तिम्रो घर आउँछु माग्दिए नत्र भगाई बनाउँछु, तिमीलाई लान्छु यसपालि पञ्चे बाजा झन्काई, तिमीलाई लान्छु यसपालि पञ्चे बाजा झन्काई, तिमीलाई लान्छु यसपालि पञ्चे बाजा झन्काई, पञ्चे बाजा झन्काई, पञ्चे 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 बाजा झन्काई। राख्या छु दिलको माझैमा, आफैले खिच्या छु तिम्रो तस्बिर, राख्या छु दिलको माझैमा। भन्छ चौतारी धाउला भेट्न आउनु तिमी साझैमा, साझैमा साझैमा, मुठु दिए मन्दिए तिमीलाई तन्दिए, संसारकै खुसी तिमीलाई नै दिए, तिमीलाई जन्ती लिएर म आउँछु डोली चाड।
तिमलाई लिएर म जान्छु तिमलाई लान्छु एक पारी पन्से बाजा झन्काई तिमलाई लान्छु एक पारी पन्से बाजा झन्काई तिमलाई लान्छु एक पारी पन्से बाजा झन्काई पन्से बाजा झन्काई पन्से 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 बाजा झन्काई बुहारीको घरमा सत्तै हो पिराती धारो घरमा खाँचै छ बुहारीको घरमा सत्तै हो पिराती धारो घरमा तिमलाई लान्छु एक पारी पन्से बाजा झन्काई तिमलाई लान्छु एक पारी पन्से बाजा झन्काई तिमलाई लान्छु एक पारी पन्से बाजा झन्काई पन्से बाजा झन्काई पन्से 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 बाजा झन्काई
हजुर श्रोताहरू पञ्चे बाजा एल्बमबाट लिएको गीत राजेश महर्जनको आवाजमा खाँचै छ बुहारीको घरमा खाँचै छ भन्दै थिए
मैले चाहिँ जोड्न चाहेँ तपाईँले यो गीत चाहिँ भर्खरै बजारमा आएको छ जसको भिडियो पनि बनेको छ जसलाई निर्देशन गर्नुभएको छ बिर्जेश पौडेलले र यो चाहिँ मन्त्र प्रडक्सनबाट बाहिर आएको गीत हो र तपाईँले यो गीत सेलेक्सन गर्नुभएको छ भनेर मैले सोचेको थिएन र यो गीत चाहिँ एकदमै चर्चाको विषयमा आएको छ र बिर्जेश पौडेल उहाँ अहिले नयाँ डाइरेक्टर हुनुहुन्छ उहाँसँग मैले धेरै काम पनि गरिसकेको थिएँ म्युजिक भिडियोहरूमा र उहाँ पनि जुन आज चाहिँ मैले धेरैदेखि मन्त्र प्रडक्सनकै गीतहरू बजिरहेको आवाज आयो मलाई चाहिँ
बिल्कुल अहिले नयाँ गीतहरू जति पनि युट्युबमा आइरहेका छन् मन्त्र प्रडक्सनबाट आइरहेका छन् र राम्रो राम्रो गीतहरू आइरहेका छन् त्यो भएर त्यो सेलेक्सनमा पर्नु स्वाभाविकै हो श्रोताहरूलाई पनि मन पर्यो होला यो राजेश महर्जनको आवाजमा रहेको पञ्चे बाजा एल्बमबाट
एकदमै फनी भिडियो पनि यस्तो फनी बनेको छ युट्युबमा हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि
हजुर
र अहिलेको छोटो अस्ति भर्खरै रिलिज भएको
पच्चिस जुनमा रिलिज भएको यो गीत
धेरै चर्चा पाइसकेको छ छोटो समयमा
छोटो समयमा बिल्कुल श्रोताहरू कार्यक्रम हो भोइस अफ साङ्गेला रेडियो एडलाइड 101.5 मेगाहर्जमा र तपाईँहरूका साथमा छु म सञ्जय
र म नवीन
हजुर श्रोताहरू समय भएको छ साँझको सात र यति बेला समय अब साँझको सात बजेको समय भनेको न्युजको पालो भएको छ श्रोताहरू अब तपाईँहरूको ध्यान आकर्षण गराउँदैछौ हामी समाचारतर्फ समाचारको सुरुमा प्रमुख समाचार मन्त्री परिषद अध्यक्ष रेग्मी र प्रचण्ड बीच भेटवार्ता निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई राष्ट्रपतिको आह्वान सबैले भाग लिन पाउने गरी निर्वाचन हुनुपर्ने पूर्व राजाको भनाई साउथ अस्ट्रेलियामा नेपाली वाणिज्य दूतावास कार्यालयको स्थापना अस्ट्रेलियाको प्रधानमन्त्रीका रूपमा पुनः केविन रड एक करोड़ आप्रवासीलाई नागरिकता दिने विधेयक अमेरिकी सिनेटबाट पारित भूटानी शरणार्थीद्वारा तत्काल स्वदेश फर्काउन माग
अब समाचार विस्तारमा मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ उहाँहरूबीच संविधान सभा चुनाव दलहरूको सक्रियता असन्तुष्ट दलहरूको अवस्था लगायत विषयमा छलफल भएको बताइएको छ भेटवार्ता मन्त्री परिषद अध्यक्षको सरकारी निवास बालुवाटारमा भएको हो चुनावको वातावरण बनाउन निर्वाचन आयोगले गरिरहेको कामको विषयमा पनि उहाँहरूबीच छलफल भएको बुझिएको छ अध्यक्ष रेग्मीले हिजो नेकपा एमालेका अध्यक्ष जलनाथ खनालसँग पनि भेटवार्ता गर्नुभएको थियो सरकारले मंगिर चारका लागि घोषणा गरिएको संविधान सभा चुनाव सफल पार्न राजनीतिक दल नागरिक समाज संचार क्षेत्र सहित सबै पक्षलाई आग्रह गरेको छ
राष्ट्रपति डाक्टर रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल पार्न सबै राजनीतिक दल संविधान सभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनु भएको छ जापानको टोकियो स्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरी अस्थि स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले संसारमा विरलै हुने दोस्रो संविधान सभाको निर्वाचनको मिति अब साढे चार महिना मात्र बाँकी भएकाले सबैले आफ्नो मतान्तर घटाएर निर्वाचनमा जानु पर्दछ भन्नुभयो राष्ट्रपति डाक्टर यादवले भन्नुभयो, देशवासीको आकांक्षा अनुसार दोस्रो संविधान सभा खड़ा होस्, त्यसबाट गणतन्त्र लोकतन्त्र सबल होस्, नेपाली जनताले नयाँ संविधान प्राप्त गरून्, लोकतान्त्रिक गणतन्त्र संस्थागत होस्, निर्वाचनको माध्यमबाट नेपालको भविष्य सुनिश्चित हुनुका साथै नेपालीको समेत भविष्य उज्जवल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। राजनीतिक स्थायित्व, देशको विकास र नेपालको उज्जवल भविष्यका निम्ति लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु बाहेक अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, हामी सबैले एकजुट भई आफ्ना निजी मतमतान्तरलाई बिर्सेर राष्ट्रको सर्वोपरि हितका लागि अगाडि बढ़ौं। सो अवसरमा राष्ट्रपति यादवले दार्चुला लगायत देशको सुदूरपश्चिमका विभिन्न भागमा आएको बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। ती घटनामा परि दिवंगत भएकाहरूप्रति समवेदना प्रकट गर्दै उहाँले शोकसन्तप्त परिवारप्रति सहानुभूति पनि व्यक्त गर्नुभयो। सो अवसरमा परराष्ट्र मन्त्रालयद्वारा वितरित विज्ञप्तिमा पीड़ित क्षेत्रको राहत पुननिर्माण र विकासमा सरकारले विशेष ध्यान दिने विश्वास राष्ट्रपति डाक्टर यादवले व्यक्त गर्नुभएको उल्लेखित छ। त्यसैगरी छिमेकी मुलुक भारतमा बाढ़ी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति पनि उहाँले दुःख व्यक्त गर्नुभयो।
पूर्व राजा ज्ञानेन्द्र शाहले सबै राजनीतिक पक्षले भाग लिन पाउने गरी संविधान सभाको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ। राजधानीमा हिमानी ट्रस्टले शुरू गरेको बाढ़ी पीड़ितका लागि राहत संकलन अभियानको शुरूआत कार्यक्रममा उपस्थित पूर्व राजाले संचारकर्मीहरूसँग कुराकानीमा अहिलेको प्रक्रियासँग असन्तुष्ट रहेका दलहरूले निर्वाचन बहिष्कार गर्न बताइरहेको बेला त्यस्तो धारणा राख्नु भएको हो। उहाँले निर्वाचनका लागि स्वतन्त्र र निष्पक्ष वातावरण हुनुपर्ने भन्दै त्यसो हुन सके मात्रै निर्वाचनको वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा पूर्व राजाले बाढ़ी पीड़ितका लागि हिमानी कोष मार्फत पूर्व राजाले 25 लाख रूपियाँ सहयोग गरेका थिए।
साउथ अस्ट्रेलियामा नेपाली वाणिज्य दूतावास कार्यालयको बुधबार औपचारिक उद्घाटन गरिएको छ। उक्त राज्यको एडिलेड शहरमा स्थापना गरिएको वाणिज्य दूतावास कार्यालयको अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र नेपाल र शिष्टाचार महापाल बेभरी स्मार्टले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सोही अवसरमा वाणिज्य दूत दीपक धमलाले आफ्नो ओहदाको प्रमाणपत्र लिनुभएको थियो। यस पहिले भिक्टोरिया र न्यू साउथ वेल्स राज्यमा नेपाली महावाणिज्य दूतावासको कार्यालय स्थापना भइसकेको छ। दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन र यहाँ रहेका नेपालीहरूलाई छिटो छरितो सेवा दिने उद्देश्यले उक्त कार्यालयहरूको स्थापना गरिएको हो। कार्यालय उद्घाटन पछिको समारोहमा बोल्दै राजदूत नेपालले यसले नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध अझ सुमधुर बनाउन मदत पुर्याउने बताए। उनले दक्षिण अस्ट्रेलियाबाट पनि नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बाटो खुल्नुका साथै दुई देश बीच लगानी र व्यापारको सम्भावनालाई बढ़ाउने धारणा राखे। कार्यक्रममा दक्षिण अस्ट्रेलिया सरकार कि शिष्टाचार महापाल बेभरी स्मार्टले यसले दक्षिण अस्ट्रेलिया र नेपाल बीचको सम्बन्ध विकासमा महत्वपूर्ण त्यो पुग्ने बताइन्। साथै उनले आफ्नो सरकारको तर्फबाट गर्न सक्ने सबै किसिमका सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूका साथै अस्ट्रेलियन सरकारका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीका रूपमा केविन रडरले बिहिबार शपथ ग्रहण गरेका छन्। करिब 3 वर्ष अगाडि उनलाई जुलिया गिलार्डले विस्थापित गरेकी थिइन्। उनले लेबर पार्टीमा आफूलाई जोगाउन निकै प्रयास गरेका थिए। पार्टी नेतृत्वका लागि भएको बुधबारको मतदानमा 55 वर्षीय रडरले नाटकीय रूपमा पुरानो पदमा फर्केका छन्। मुलुकको प्रथम महिला प्रधानमन्त्री गिलार्डले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन्। यो मतदानले उनलाई आत्मविश्वासमा ठूलो धक्का पुगेको छ। क्यानबेरामा गभर्नर हाउसमा गभर्नर जनरल क्वेन्टको बिर्सपबाट शपथ ग्रहण गर्दै रडरले सक्दो असल काम गर्ने बताए। साथमा धर्मपत्नी थ्रेरेस रिन तथा छोराछोरी पनि थिए। रडरले पुनर्स्थापनालाई लेबर पार्टीमा अनपेक्षित रूपमा लिएको छ। अस्ट्रेलियामा 14 सेप्टेम्बरमा निर्वाचन हुने भएको छ। अभिमत सर्वेक्षण रूपमा टोनी एबेटको कन्जर्भेटिभ प्रतिपक्षीले निकै ठूलो मतले विजय हासिल गर्ने अनुमान गरिएको छ।
1 करोड़ गैर कानूनी आप्रवासीलाई नागरिकता दिने एवं H1 भिजामा व्यापक वृद्धि गर्ने एक विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले पारित गरेको छ। अमेरिकी आप्रवास कानूनमा व्यापक परिवर्तन गर्ने यो विधेयकमाथि राष्ट्रपति बराक ओबामाको पूर्ण समर्थन छ। रिपब्लिकनको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले पारित गरेपछि कानून बन्ने यो विधेयकलाई सिनेटमा चार डेमोक्रेट तथा चार रिपब्लिकन सिनेटरले पेश गरेका थिए। सिनेटले पारित गरेको विधेयकले अमेरिकामा बस्दै आएका 1,10,00,000 गैर कानूनी आप्रवासीलाई नागरिकता दिने 13 वर्षे मार्गचित्र प्रस्तुत गरेको छ। गैर कानूनी रूपमा बस्नेहरूमा भिसा मिति सकिएपछि अमेरिकामै बस्ने तथा मेक्सिकोबाट लुकी छिपी अमेरिका प्रवेश गर्नेहरू छन्। विधेयक अनुसार यसरी गैर कानूनी रूपमा बसिरहेकाहरूलाई एक प्रमाणपत्र दिइनेछ। त्यही प्रमाणपत्र देखाएर उनीहरूले तत्काललाई कानूनी रूपमा काम खोज्न सक्नेछन्।
भूटानी शरणार्थीहरूले आफ्नो स्वदेश फिर्तीलाई तत्काल खुल्ला गर्न नेपाल सरकारसँग माग गरेका छन्। स्वदेशी फिर्ताको चाहना बोकेका 10,000 भन्दा बढी शरणार्थीहरूको प्रतिनिधित्व गर्दै ज्येष्ठ नागरिक स्वदेश फिर्ता समितिले 21 प्रतिनिधिको हस्ताक्षरसहित आज नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापन पत्रमा नेपाली भाषी दक्षिण भूटानीको घर जग्गा जबरजस्ती कब्जा गरी नेपाल आउन बाध्य बनाइएका शरणार्थीलाई तत्काल आफ्नो थाथलोमा स्थानान्तरण गर्न माग गरिएको छ। आफ्नो घर जग्गा छाडेर आएका शरणार्थीले परिवारलाई दात्र निकायहरूले तेस्रो मुलुक जाने प्रक्रिया समेत बाध्यतामा परेको उल्लेख गरिएको छ। समितिका प्रवक्ता सन्तवीर घलेले पत्रकारसँगको कुराकानीका क्रममा केही समय यता आएर तेस्रो मुलुक लैजानका लागि जबरजस्ती पर्पाचुके समेत गरिने कार्य बढेको दावी गर्नुभयो। स्वदेश फर्किन चाहने शरणार्थीले परिवारलाई पटक पटक तेस्रो मुलुक जान प्रेरित गर्ने र घर घरमा गएर चिट्ठा वितरण गर्ने कार्य बढेको भन्दै भूटानको इच्छामाथि खेलवाड नगर्न ज्ञापन पत्र मार्फत आग्रह समेत गरिएको छ।
अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 17 डिग्री रहेको थियो भने अहिलेको तापक्रम 13 डिग्री रहेको छ र आज रातिको तापक्रम 12 डिग्रीसम्म रहने अनुमान गरिएको छ र भोलिको अधिकतम तापक्रम 17 र न्यूनतम तापक्रम 12 रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा प्राय बादल लाग्ने र भोलि पनि सबै भागमा आंशिक बदली भई कतै कतै क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 7:23 हुनेछ भनेदेखि सूर्यास्त ठिक 5:14 हुनेछ।
र भर्खरै प्राप्त समाचार अनुसार नेपाली छात्र राशि सिंहलाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले ग्लोबल सिटिजनशिप अवार्डले सम्मान गरेको छ। मेलबोर्नको पश्चिम वार्सिङ सेकेन्डरी कलेजमा 12 कक्षामा अध्ययनरत सिंहलाई राज्यका शिक्षा मन्त्री मार्टिन डिक्सनले गएको मे 23 दिन पार्टी पार्लियामेन्ट हाउसमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरेका थिए। स्थानीय र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बीचमा भाइचारा र मित्रता बढाउन सक्रिय रहेकोले सिंहलाई उक्त सम्मान गरिएको विद्यालयले जनाएको छ। सन् 2009 अस्ट्रेलिया आएकी सिंह 8 कक्षादेखि उक्त विद्यालयमा अध्ययनरत थिइन्। हरेक वर्ष विद्यालयमा अध्ययनरत विभिन्न समुदायका विद्यार्थीमाझ उनले बहुसांस्कृतिक महोत्सव खेलकुद र खाना महोत्सव आयोजना गरेकी थिइन्। राशि भन्छन् यो वर्ष विद्यालय परिवार अभिभावक र स्थानीय समुदायलाई भेला गरेर नेपाली खानाको महोत्सव गर्दैछु। इन्टर स्कूल क्याप्टेन समेत भएकी सिंहले नेपाली चाडपर्वहरू दशैं तिहारको बारेमा सर्ट फिल्म बनाएर प्रदर्शन समेत गरेको एयु नेपाललाई बताइन्। उनले नेपालमा हुँदा प्रहरी विद्यालय सागामा विद्यार्थी थिइन्। भविष्यमा व्यवस्थापन विषय पढ्ने लक्ष्य लिएकी सिंह अहिले बुवा राजेश सिंह र आमा रेखा सिंहसँगै मेलबर्नमा बसिरहेकी छिन्।
बादल छाइरह्यो
हजुर श्रोताहरू, भर्खरै हामीले प्रस्तुत गर्यौं मेरो आँखामा बर्दिन बादल छाइरह्यो बिन्ती छ कसैले बादल हटाइदेऊ भन्दै थिए दीप श्रेष्ठ यहाँनिर दीप श्रेष्ठको आवाजमा रहेको यो एकदमै रमाइलो गीत तपाईँहरूका लागि प्रस्तुत गर्यौं हामीले कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एयरलाइन 101.5 मेगाहर्ज हरेक आइतबार 5:30 to 7:30 नवीनजी 6:30 त हामीले युजली स्टार्ट गर्ने टाइम हो
त्यसमा जोड्न थालेको 5:30 to 6:30 होइन है 7:30
हो कहिले काहीँ जिब्रो लडबडिन्छ श्रोताहरू केही छैन अब भने म यहाँनिर एउटा प्रसङ्ग जोड्दैछु प्रसङ्ग नवीनजी प्रसङ्ग भन्दा पनि पहिला तपाईँलाई रिस कतिको उठ्छ ल भन्नुहोस् त
रिस त त्यस्तो साह्रो पनि रिस उठ्दैन रिस उठ्यो भने चाहिँ लाटो रिस भन्छ नि त्यस्तो तालले चाहिँ रिस उठ्ने गर्छ
हजुर यो रिसको पनि आफ्नो ऊ हुन्छ कसैले लाटो रिस भन्छन् कसैलाई चाहिँ झनक्क रिसाउने हुन्छ जस्तै इङ्ग्लिसमा भन्नुपर्दाखेरि सर्ट टेम्पो भनेर भनिन्छ एकैछिनमा रिसाउने एकैछिनमा शान्त हुने र कसै चाहिँ एकदमै भनौँ न बिस्तारै रिस उठ्ने रिसायो भने चाहिँ एकदमै त्यो लाटो उग्र रिप लिने भनौँ न अब नेपालीमा भन्नुपर्दाखेरि उखान छ लाटो रिस अथवा चाहिँ लाटो रिसायो भने चाहिँ एकदमै डेन्जर हुन्छ अरे खतरनाक हुन्छ अरे जस्तो अनि त्यसै गरी अर्को पनि उखान छ नि रिस खा आफू बुद्धि खा अरू
एकदमै
होइन रिसले चाहिँ कहिले पनि आफैलाई हानि गर्छ अरूलाई भन्दा अरूलाई पछि हानि गर्छ तर आफूलाई चाहिँ पहिला आफैलाई हानि गर्छ र यो म प्रसङ्ग किन जोड्दैछु भने रिसले र रिस र यसलाई नियन्त्रण गर्ने तरिका र कसरी गर्न सकिन्छ भन्ने प्रसङ्गमा म तपाईँहरूलाई केही जानकारी गर्दैछु रिस ज्यादै शक्तिशाली भाव हो एउटा भावना हो रिसका रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ र नियन्त्रण गर्न सकेन भने यसले कुनै पनि उग्र रूप लिन सक्छ रिसको झोकमा धेरै कुटपिट हिंसा र हत्या हुने गरेका छन् कहिलेकाहीँ त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई पनि थाहा हुँदैन रिसकै कारण वा रिस नियन्त्रण गर्न नसक्दा आफ्नो कार्यालयमा धेरै समस्या आउन सक्छन् झगडा हुन सक्छ र आफूले गर्दै आएको काम राम्रोसँग गर्न भनौँ न कम्प्लिट गर्न नसकिएला रिसकै कारण घरमा भनौँ न कुटपिट हुन्छन् भएका घटनाहरू पनि छन् कहिलेकाहीँ सिकिस्त हुने गरी कुटपिट पनि हुन्छ होइन अब त्यस्तै गरी मर्तेल लागेर आगो लगाइदिने पनि हुन्छन् रिसको झोकमा कसैको ज्यान समेत लिने प्रयास भइरहेको हुन्छ त्यस्तै गरेर परिवारमा कलह झगडा अनमेल पारपाचुके डिभोर्स होइन केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने बानी झगडा गर्ने बानीले हो धेरै मानिसलाई लाग्छ होला रिस त अलिकति हुनै पर्छ नि होइन रिस नै भएन भने अरूले हेपिहाल्छन् नि श्रोताहरू रिस होइन इक राख्नुपर्दछ रिस नदेख्ने हो भने घर अफिसमा कसैलाई कसैको डर नै हुँदैन र सबैले आफू खुसी गर्न थाल्छन् भन्ने पनि लाग्न सक्छ अरिस्टोटलले भने जस्तै उचित किसिमले रिसाउन सही हुन सक्छ तर यसरी रिसाउन सक्नु सजिलो छैन हामीले सानैदेखि सुन्दै पनि आएको कुरा हो श्रोताहरू रिसले आफू खा अर्थात् रिसले सबभन्दा बढी नोक्सान आफैलाई गर्छ मैले सुरुमै पनि भनेको थिएँ रिस खा आफू बुद्धि खा अरू गर्न सक्छ भन्ने कुरा धेरैलाई थाहा छ हामी रिसाउँदा हाम्रो मस्तिष्कबाट धेरै किसिमका रासायनिक तत्त्व निस्कन्छन् र त्यस्तै गरेर शरीरबाट एड्रेनलिन र कर्टिसोल जस्ता रासायनिक पदार्थ निस्कन्छन् यी पदार्थले मुटुको धड्कन बढाउँछ रक्तचाप बढाउँछ र शरीरलाई लड्न वा भाग्नका लागि तयार गर्दछ हजारौं वर्ष पहिले जब मानिसहरू जंगलमा बस्थे र जंगली जनावरको शिकार गरेर आफ्नो पेट भर्थे त्यति बेला जनावरसँग लड्न सक्थे मार्न सक्थे वा ज्यान बचाएर भाग्न सक्ने क्षमताको वास्तविक आवश्यकता थियो प्रकृतिले मानव लगायत सम्पूर्ण जीवमा बाँच्ने आधारका लागि लड्ने वा भाग्ने व्यवस्था गरेको हुनुपर्छ सभ्यताको विकाससँगै आजकल सामान्यतया लड्ने वा भाग्ने अवस्था आउँदैन तर रिसाएका बेलामा शरीरलाई लड्न वा भाग्न तयार गर्ने काम पहिले जस्तै नै हुन्छ अर्थात् रिसाएका बेला निस्कने विभिन्न रासायनिक पदार्थ निस्कन्छन् र तिनले नराम्रो असर पार्दछ रिसका किसिमहरू क्रोनिक एङ्गर भन्दो रहेछ एउटा यस्तो रिस धेरै लामो समयदेखि हुन्छ आफ्नो जिन्दगीदेखि नै रिस उठ्ने हुन्छ र अरू सबैप्रति समेत रिस उठिरहन्छ क्रोनिक एङ्गर भायोलेन्ट एङ्गर र अचानक 81 रिस उठ्छ तथा तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुन सक्छ र छिट्टै रिस सेलाउँछ भनौँ न सर्ट टेम्पो एकैछिनमा रिसाएर उग्र रूप लिने र एकैछिनमा सेलाउने पेसिभ एङ्गर रिस उठेको हुन्छ तर देखाउने तरिका फरक हुन्छ घुमाउरो पाराले अरूलाई भनेको जस्तो गरेर वा बोल्दै नबोली आफ्नो रिस पोख्ने जस्तो घुसघुसे भन्छ नि होइन घुसघुसे पाराले एउटा यो चाहिँ एक्लै रुने अथवा चाहिँ एकाग्र भएर बस्ने न कसैसँग धेरै नबोल्ने अनि भनौँ न रिस देखाउनै पर्यो भने नि घुमाउरो पाराले भन्ने त्यस्तो रिसलाई चाहिँ प्यासिभ एङ्गर अथवा प्यासिभ रिस भनेर भन्न सकिँदैछ सेल्फ इन्फिडेक्ट एङ्गर रिस अरूसँग उठेको हुन्छ तर उनीहरूले आफैलाई चोट पुर्याउने गर्छन् दुःख दिने जस्ता व्यवहार देखाउँछन् जस्तै शरीरका विभिन्न अङ्गमा घाउ बनाउने खाना खान मन नमान्ने वा लागु पदार्थ वा रक्सी सेवन अत्याधिक गर्ने यो एङ्गरमा चाहिँ जस्तो अब
यो एङ्गरमा चाहिँ धेरैजना
पर्छ धेरैजना पर्छन् जस्तो विशेष गरी अझ यो यङ युवाहरू चाहिँ यस्तो बढी गर्छन् सेल्फ इन्फेक्टेड एङ्गरमा चाहिँ भनौँ न गर्लफ्रेन्ड बोयफ्रेन्डको झगडा पर्यो भने नबोली बस्ने अनि त्यसै गरी आफैले आफैलाई चोट पुर्याउने जस्तो भित्तामा हान्ने
होइन
मदिरा सेवन गर्ने यस्तो गर्दा रहेछन् यसमा चाहिँ सेल्फ इन्फेक्टेड इन्फेक्टेड एङ्गरमा र त्यसै गरी अर्को रहेको छ कन्स्ट्रक्टिभ एङ्गर रिस अत्यन्त शक्तिशाली एनर्जी हो र रिस उठिसकेपछि कुनै न कुनै रूपमा खर्च हुनै पर्छ कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् जस्तै रात दिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्न सक्ने रहेछन् यो लास्टको कन्स्ट्रक्टिभ एङ्गर चाहिँ अलिकति रोचक लाग्यो मलाई कुनै पनि भनौँ न नराम्रो चिजलाई राम्रो तरिकाले खर्च गर्यो भने चाहिँ राम्रै हुँदो रहेछ रिसलाई पनि राम्रो तरिकाले राम्रो एउटा एनर्जीलाई खेलकुदमा अथवा घरकै काममा पनि रिस उठ्यो भने घरको काम गर्न सुरु गर्ने
गर्ने
र रिस उठ्दा के कस्ता लक्षणहरू देखिन्छन् त होइन मुड खराब छ भन्ने मान्छेहरूले जस्तो होइन आफ्नो काममा रुचि नदेखाउने आफ्ना सहकर्मी वा सुपरभाइजरको कुरा काट्ने अफिसको कामको जिम्मेवारी नलिने बिना सूचना काममा नआउने आदि कुराहरू रिस उठ्दाका लक्षण हुन् रिसले के कस्ता रोगहरू निम्त्याउन सक्छन् त भन्ने कुरा पनि म यहाँनिर जानकारी गराइहालौँ श्रोताहरूका लागि टाउको दुख्ने हुन्छ ब्लड प्रेसर बढ्ने अल्सर हुने छालाका रोगहरू हुने वा लागु पदार्थ वा मद्यपान सेवन जथाभावी गर्ने हुन सक्छ यो चाहिँ रिसले गर्दा निम्त्याउने समस्याहरू हुन् रिसको व्यवस्थापन कसरी गर्ने भन्दाखेरि रिस व्यवस्थापन गर्न लागि रिस कुन ठाउँबाट उठ्छ भन्ने जान्नु आवश्यक छ अब तपाईँहरूको जिम्मेवारी भयो श्रोताहरू जिम्मेवारी भन्दा पनि तपाईँहरूलाई रिस किन उठ्छ र के कारणले उठ्छ भन्ने कुरा तपाईँहरूले आफैले पहिले आएर त्यस्तो किसिमको रिसबाट बच्नका लागि भनौँ न आफूलाई रिस मुक्त पार्नका लागि तपाईँले आफैले आफैलाई मलाई रिस किन उठ्छ र के कारणले उठ्छ भन्ने कुरा चाहिँ पहिल्याउन जरुरी रहेछ यो रिसलाई कसरी नियन्त्रण गर्ने र रिस के हो भन्ने कुरा एङ्गर भन्ने कुरा के हो भन्ने कुरा हामीले जानकारी गरायौँ कार्यक्रम वैष्णव साङ्गेलाको यो बसाइमा श्रोताहरू
अब रिस सँगै हामी कुरा गर्न चाहन्छौँ अब सूर्य अस्ताउन थालेको बेला सूर्यको किरणको कुरा गर्दैछु म भने नियमित रूपमा सूर्य किरणको सम्पर्कमा हुनाले बेफाइदा त नहुने होइन फाइदा चाहिँ बढी नै हुन्छ सनबाद गर्दा वा अरू कुनै किसिमले सूर्यप्रकाशको उपयोग गर्दा हृदयघातको खतरामा कम हुन सक्छ रक्तचाप नियन्त्रित रहन सक्छ र लामो उमेर पनि पाइने गर्छ दीर्घायु हुन सकिने रहेछ र यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन् जसअनुसार मानिसको छाला सूर्यको किरणसँग सम्पर्कमा हुँदा रक्तमा नाइट्रिक अक्साइड नामक मिश्रण उत्पन्न हुन्छ यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्याउँछ सूर्य किरणले सम्पर्कमा आउनेलाई सूर्य स्वास्थ्य राम्रो हुन्छ किनभने रक्तचाप नियन्त्रित रहे छाला क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ उसो त अब वैज्ञानिकहरू सूर्यप्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धानको तर्खरमा छन् र सूर्यको किरणले दीर्घायु हुन्छ भन्ने कुरा चाहिँ दिउँसोको सूर्यभन्दा पनि बिहानको उज्यालो जुन उज्यालो हुन्छ सूर्योदय हुने बेलाको सूर्य किरण हुन्छ त्यसले चाहिँ एउटा दीर्घायु र अन्य रोगहरूको लागि पनि टेवा पुर्याएको हुन्छ त्यति मात्र होइन
भिटामिन डी पनि पाइन्छ
र हामी नेपालीहरूमा चाहिँ भिटामिन डीको कमी हुन्छ हामी नेपालीहरूको लागि चाहिँ सूर्यको किरणमा बस्यो भने बिहान बस्यो भने चाहिँ आफ्नै स्वास्थ्यको लागि फाइदा हुन्छ र यसैसँग
विशेष गरी अझ 9 बजे भन्दा अगाडिको सूर्यको किरण भनौँ न आफ्नो शरीरमा पार्न सक्यो भने त्यसले चाहिँ अझ बढी फाइदा पुर्याउँछ भन्ने सुनेको थिएँ मैले पनि
9 बजेपछि बस्न पर्यो नै र त्यसरी सूर्योदयको सूर्य भएको ठाउँमा बस्नु पर्यो भने सकेसम्म सनस्क्रिन क्रिमहरू लगाएर बस्नु किनभने रोग पनि आउन सक्छ यहीँ सूर्यको किरणले रोग पनि निम्त्याउन सक्छ हामीले जुन सूर्यको किरणको बिहानी किरणको कुराकानी गरेका
छौँ
दिवा किरणले विभिन्न रोगहरू उत्पन्न
विशेष गरी अझ अस्ट्रेलियाको घामबाट चाहिँ बज्नै पर्ने हुन्छ
दिउँसोको
घामबाट तर बिहानीको आजभोलिको बिहानको घाम तपाईँहरूलाई त अब जाडो महिनामा बिहानको घाम ताप्न पाउनु भनेको त एउटा भाग्यको कुरा हो किन भन्दाखेरि अस्ट्रेलियामा बिहानै काममा जानुपर्ने हुन्छ र अब काममा गइसक्यो भने चाहिँ कहाँ सूर्यको किरण खोज्नु कहाँ के गर्नु भने जस्तो
र अब भने हामी चाहन्छौँ एउटा यो वातावरणलाई चाहिँ सङ्गीतमय गराउन किनभने श्रोताहरूले चाहिँ कतिखेर गीत बजाइदिएला र भन्दा कान ठाडा पारेर बसिरहनु भएको छ अवश्य पनि तपाईँको लागि यो रोचक गीतको साथमा
हजुर कहाँ पर्यो धागो कुन्नी देविका प्रधानको आवाजमा रहेको अहिलेलाई तपाईँहरूका लागि सुनौ यो गीत रेडियो एनलेट 101.5 MHz तरङ्ग मार्फत भोइस अफ साङ्ग्रिलामा हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला। सुन्दै हुनुहुन्छ भन्दा पनि अब कार्यक्रमको बसाईको अन्त्य चरणमा आइसकेका छौँ। हामी 7:27 गइसकेको छ, कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजका लागि हामीले कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ। आगामी आइतबार फेरि तपाईँहरूको रेडियो सेटमा हामी फेरि उपस्थित हुनेछौँ। आज भने हामी दुईजना थियौँ, म सञ्जय
र म नवीन,
र अर्को चोटिको कार्यक्रममा हामी फेरि तीनजना नै उपस्थित हुनेछौँ। श्रोताहरू, तपसम्मानका लागि हामी द्वयलाई बिदा दिनुहोस् तपाईँहरूको।
अन्त्यमा भन्न चाहन्छु, जाँदा जाँदै भन्न चाहन्छौ, सारङ्गी रेटौँला, अर्को आइतबार फेरि भेटौँला भन्दै हामी बिदा हुन चाहन्छौ। यहाँको समय शुभ रहोस्।
हजुर श्रोताहरू, जाँदा जाँदै तपाईँहरूलाई यो गीत छोड्दैछु, एडेन प्रधानको आवाजमा रहेको नेपाली चलचित्र के यही माया होबाट। हस्त श्रोताहरू, आगामी आइतबार तपाईँहरू र हाम्रो भेटघाट हुने नै छ। तपाईँसँगलाई स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र तपाईँहरूको यो साता एकदमै शुभ रहोस्। शुभरात्रि।
कुन बेला कोसँग मिठा हुन्छन् कोही कोहीको सुरुवात पनि तिता हुन्छन् कसैको प्रसङ्ग बढ्दै जाँदा नयाँ नयाँ बन्छ कहानी हराइन थाल्छ बुझी बुझी जानी जानी हो पछुतोमा परिणत हुन्छ त्यही छाती पिटी छटपटिनु वरको भूल धुलो बुझेर नि बुझ्ने गाह्रो हर मन खेलाइ यही बहिरे बहकिन्छन् सम्हालिने सम्हालिन्छन् बहकिने बहकिन्छन् सम्हालिने सम्हालिन्छन् सम्हालिन चाह